La hawla wa la quwwata illa billahil aliyyil azim. Hasbunallahu wa ni'mal wakil wa ni'mal maula wa ni'mal nasir. A'udhu billahi minash shaitanil la'inir rajim. Bismillahir rahmanir rahim. الحمد لله الذي على بحوله ودنا بتوله مانع كل عظيمة وأزل وكاشف كل غنيمة وفضل أحمده على أواتف كرمه والسوابغ نعمه وأؤمن به أولا باديا واستهديه قريبا هاديا وأتوكل عليه كافيا ناصرا ثم الصلاة والسلام والتحية والإكرام على نبينا ومولانا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا لا سيما على بقية الله في الأرضين وَلَعْنَةُ الدَّائِمَةُ عَلَىٰ أَعْدَائِهِمْ أَجْمَعِينَ مِنَ الْآنَ إِلَىٰ قِيَامِ يَوْمِ الدِّينِ أَمَّا بَعْدُ فَقَدْ قَالَ سُبْحَانَهُ وَتَعَالَىٰ فِي مُحْكَمِ كِتَابِهِ الْمَجِيدِ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ يَا أَيُّهَا الَّذِينَ آمَنُوا ادْخُلُوا فِي السِّلْمِ كَافَّةً وَلَا تَتَّبِعُوا خُطُوَاتِ الشَّيْطَانِ إِنَّهُ لَكُمْ عَدُوٌّ مُّبِينٌ درود بھیجے محمد و آل محمد پر. شہزادی کونین کی ذات کے حوالے سے خدا نے ہمیں یہ توفیق کا سلسلہ عطا کیا کہ مسلسل مجالس کا یہ سلسلہ رہا کہ جس سے بہرحال ہماری زبان میں تو وہ تاثیر نہیں نہ ہمارے الفاظ میں وہ اثر, لیکن یہ خدا کا کلام معصومین کی حدیث ہے کہ جس کا اثر یہ ہوتا ہے کہ اگر ہم جیسا گناہگار بھی اس کو تلاوت کرے یا پڑھے تو اس کا اثر مومنین پہ ہوتا ہے. تو کتنا فائدہ اور کتنا اجر ہے اس مجلس اعظم میں آنے کا کہ آنے والا جب جاتا ہے تو کوئی نہ کوئی ایک چیز ایسی لے کے جاتا ہے کہ جو اس کے لیے باعث ہدایت بن جائے یا اس کے لیے بعض کی زندگی بدل جاتی ہے ایک مجلس سننے سے. کہ ان مجالس کے درمیان جب ایک واقعہ میں نے آپ کے سامنے بیان کیا کہ عبد المنعم حسن کے جو سوڈانی تھا وہ اہل سنت سے تعلق رکھتا تھا اور اس کی زندگی بدل گئی اور مستبصر ہو گیا اور فقہ جعفریہ کو اس نے اختیار کیا. یہ کیسے ہوا؟ ایک دفعہ مجلس میں آیا اور شہزادی کا خطبہ اس کے کان میں پڑا اور اس خطبے نے اس کے دل کو ایسا زخمی کیا کہ اپنے دل کے علاج کے لیے اس نے تحقیق کا سلسلہ شروع کیا اور بالآخر وہ ہدایت پا گیا. تو یہ مجلس اعضا, یہ ذکر معصومین, خصوصاً سیدہ کونین کا یہ ذکر ہر لحاظ سے ہمارے ہی لیے فائدہ مند ہے. اور شارجہ امام بارگاہ کا یہ خاص طرہ امتیاز ہے کہ یہاں پہ مجمع بھی زیادہ آتا ہے, سننے والے بھی غور سے سنتے ہیں, اور ایک چیز کہ جو دوسرے ممبروں میں کم ہوتی ہے یہاں زیادہ ہے کہ ممبر سے باقاعدہ سوال جواب ہوتے ہیں. اگر کسی کوئی چیز سمجھ میں نہیں آئی تو وہ سوال کر لیتا ہے, لکھ کے پوچھ لیتا ہے, یا کوئی چیز ایسی ہے کہ جو بیان کرنے کے بعد بھی سمجھنے والا صحیح نہیں سمجھ پایا تو کسی نہ کسی طرح رابطہ کر کے اس چیز کو معلوم کرتا ہے. اس اعتبار سے پاکستان کے دوسرے ممبروں کے لحاظ سے یہ ممبر بہت زیادہ فرق ہے, اور یہی تو مجلس اعضا کا فائدہ ہے کہ انسان جب مجلس اعضا میں آتا ہے, خصوصیت کے ساتھ جب میں کبھی کوئی ایسی حدیث پڑھوں گا جس میں صفات مومن ہو یا صفات منافق ہو یا ایسی کوئی چیز ہو, تو میں ہمیشہ مجلس میں یہی کہتا ہوں کہ دیکھو کبھی کوئی حدیث پڑھو یا کسی حدیث کی تلاوت کرو یا کسی قرآن کی آیت کو پڑھو یا اس کی تلاوت کرو اور اس میں کافر کا تذکرہ آئے تو یہ سمجھ کے نہیں گزر جاؤ کہ ان سے مراد تو کافر ہیں, ہم تھوڑی ہیں. یا مومن کا تذکرہ آئے تو اس بات پہ خوش نہ ہو جاؤ کہ ہم تو مومن ہیں, یہ صفات تو ہماری بیان کی جا رہی ہیں. بلکہ حدیث آئینے کی مانند ہے کہ جس طرح انسان آئینے کے سامنے جاتا ہے, شیشے کے سامنے جاتا ہے, تو شیشے کو نہیں دیکھ رہا ہوتا بلکہ شیشے کے اندر اس تصویر کو دیکھ رہا ہوتا ہے کہ جو اس کی تصویر اس کے اندر آ رہی ہوتی ہے. کہ آپ نے دیکھا کہ لوگ کنگھی پہ کنگھی کیے جا رہے ہوتے ہیں شیشے کے سامنے کھڑے ہو کے, اگرچہ بال تھوڑے ہی کیوں نہ ہو, لیکن انسان بار بار کنگھی کرتا ہے اور خصوصاً آفس جانے سے پہلے شیشے پہ نگاہ ضرور کرتا ہے. ایسا تو نہیں کوئی ایسی چیز لگی ہو کہ میں آفس جاؤں تو مذاق اڑے میرا. تو حدیث معصومین, قرآن کی آیتیں بھی ایسے ہی ہیں کہ جب ان کو پڑھو نا کبھی وہ آدمی صاف ستھرا نہیں رہتا کہ جو شیشے کے سامنے جا کے شیشے کو دیکھے, شیشہ کتنی اچھی کوالٹی کا ہے, اس کا فریم کتنا اچھا ہے, اس پہ ڈیزائن کتنا اچھا ہے. اگر تم شیشے کے دیکھتے رہو گے نا تو تمہیں کوئی فائدہ نہیں ہوگا. تمہارے چہرے پہ جو ناک لگی ہے یا تمہارے ہونٹوں پہ جو ٹوتھ پیسٹ لگا ہوا ہے وہ لگا ہی رہے گا. فائدہ اس وقت ہے کہ جب شیشے کو نہیں دیکھو, شیشے کے اندر اپنی صورت کو دیکھو اور اپنے عیوب کو صاف کرو. اور شیشہ اتنا منصف ہے کہ جیسا آدمی شیشے میں جاتا ہے شیشہ ویسی دکھاتا ہے. کبھی ایسا نہیں ہوا کہ کالا آدمی شیشے میں جا کے گورا نظر آئے, گورا آدمی شیشے میں جائے کالا نظر آئے, موٹا آدمی شیشے میں جائے پتلا نظر آئے, پتلا آدمی شیشے میں جائے موٹا نظر آئے. نہیں, شیشے کی خصوصیت یہی ہے کہ جیسا آدمی ہوتا ہے ویسی دکھاتا ہے. قرآن بھی ایسے ہی ہے, آئمہ کی حدیث بھی ایسی ہے کہ جیسا آدمی ہوتا ہے نا اس کا تذکرہ حدیث میں ویسی بیان کے, منافق جیسا ہے حدیث میں ویسی علامتیں آئی ہیں. قرآن نے مومن کی جو صفات بیان کی, مومن جیسا ہونا چاہیے, قرآن نے ویسی بیان کیا, الگ بیان نہیں کیا. تو جب بھی احادیث پڑھیں, قرآن پڑھیں, تو اس میں بیان کی جانے والی چیزوں کو اپنے اوپر اپلائی کریں گے, آیا میں ایسا ہوں یا نہیں ہوں, تب فائدہ ہوگا. ورنہ اللہ نے دو کان دیے ہی اسی لیے کہ یہاں سے سنو یہاں سے نکال دو. اللہ بڑا حکیم ہے, وہ چاہتا تو کان میں سوراخ ہی نہ دیتا. نہیں, اس نے سوراخ دیے کہ یہاں سے سنو یہاں سے نکال دو. لیکن مومن وہ ہے کہ جو یہاں سے سنتا ہے اور جاتی ہے اوپر دماغ میں, عقل میں بات بیٹھتی ہے, اس کے بعد اگر نکل بھی جائے تو نکل جائے, لیکن پہلے دماغ میں جاتی ہے, سوچتا ہے, سمجھتا ہے. تو اس حوالے سے جس آیت کو میں نے سرنامہ کلام آپ کے سامنے بنایا ہے, یہ سورہ بقرہ کی 208 نمبر کی آیت ہے, جس میں پروردگار عالم مومنین کو مخاطب کر رہا ہے, یا ایہا الذین آمنو, اے ایمان لانے والو. مسلمانوں کو مخاطب نہیں کر رہا. اسلام پہلا اسٹیج ہے, لا الہ الا اللہ محمد رسول اللہ کہہ دیا تو ہو گئے مسلمان. لیکن جب کہا علی ولی اللہ و خلیفتہ بلا فضل, اب ایک اسٹیپ اور آگے بڑھ گئے, اب آگے ایمان کے دائرے میں. تو جب بھی کبھی کوئی اہم میسج دینا ہو, کوئی اہم بات کرنی ہو, تو پروردگار عالم مسلمانوں کو مخاطب نہیں کرتا, مومن کو مخاطب کرتا ہے. ورنہ یہاں یہ بھی کہہ سکتا تھا کہ یا ایھا المسلمون, اے اسلام کو قبول کرنے والوں, لیکن نہیں, یہاں پہ مومن کو خاص موضوع بحث بنایا جا رہا ہے اور مومن کو مخاطب کیا جا رہا ہے کہ یا ایھا الذین آمنو, اے ایمان لانے والوں. ادخلوا فی السلم کافہ, اسلام میں پوری طرح داخل ہو جاؤ. اے ایمان لانے والوں, جب اسلام کو قبول کر لیا نا, اب اسلام میں پورے کے پورے داخل ہو جاؤ. ادخلوا فی السلم کافہ ولا تتبعوا خطوات الشیطان. اور دیکھو, جب ایمان لے آئے تو اسلام میں پورے پورے داخل ہو جاؤ اور شیطان کی اتباع نہیں کرنا. کیوں شیطان کی اتباع کیوں نہیں کرنا؟ اس لیے کہ انہ لکم عدو مبین, اس لیے کہ شیطان تمہارا کھلم کھلا دشمن ہے, ڈھکا چھپا دشمن نہیں ہے کہ سامنے دوست بن کے آ رہا ہے لیکن پیٹھ پیچھے دشمن ہے. شیطان شیطان ہے, منافق نہیں ہے. شیطان شیطان ہے, منافق نہیں ہے. اگر بہکاتا ہے نا تو کھلم کھلا بہکاتا ہے. یہ تو مسلمان ہے کہ ایمان لانے کے بعد اظہار اسلام کا کرتا ہے لیکن اندر نفاق ہوتی ہے. لیکن شیطان ایسے نہیں. پیغام کیا ملا ہے؟ 208 نمبر کی آیت سورہ بقرہ کی, کہ اے ایمان لانے والے کہ جب ایمان اسلام کو قبول کر لو تو پورا کے پورا اسلام لے لو اور شیطان کی اتباع نہ کرو کیونکہ یہ تمہارا دشمن ہے کھلم کھلا. اور شیطان اتنا چالاک ہے اور اتنا مکار ہے کہ قرآن کہہ رہے کہ شیطان انسان سے کہتا ہے اکفر, کفر کرو, گناہ کرو, اور جب انسان گناہ کر لینا تو اب یہ اس کو سپورٹ نہیں کرتا بلکہ کہتا ہے کہ میں تم سے بیزار ہوں, انی اخاف اللہ رب العالمین, میں اللہ سے ڈرتا ہوں کہ جو عالمین کا پالنے والا ہے. یعنی پہلے بہکاتا ہے, جب انسان بہک جائے تو اسے کہتا ہے اب تیرا میرا کوئی ساتھ نہیں, میں تو اللہ سے ڈرتا ہوں, انی اخاف اللہ, میں اللہ سے ڈرتا ہوں, اللہ تو رب کو پالنے والا ہے. یعنی تمہاری زندگی, تمہاری سارے ایمان کو برباد کر کے تمہارا ساتھ نہیں دیا, تو دوستی اس سے کرو کہ جو تمہارا ساتھ دے, دوستی اس سے کرو کہ جو تمہارا ساتھ دے. اس سے کیا دوستی کر رہے ہو کہ بہکایا, اور بہکانے کے بعد اب تو تم کو چاہیے مدد کرو نا, اللہ کے مقابلے میں بہکایا ہے, اب تو تمہیں چاہیے اور میرے سپورٹ کرو اور مجھے طاقت پہنچاؤ. لیکن اتنا بدماش, اتنا بے وفا ہے کہ کہتا ہے کہ میں اللہ سے ڈرتا ہوں اور میں تمہاری اب کوئی مدد نہیں کر سکتا. تو اللہ کہتا ہے کہ دونوں جو ہیں وہ ہمارے عذاب کا شکار ہوں گے. تو محبت ان سے کرو کہ جو کسی بھی وقت میں تمہارا ساتھ نہیں چھوڑتے, اور وہ سوائے اہل بیت کی ذات کے اور کوئی نہیں. مجلس کے آخر میں ایک حدیث بھی آئے گی کہ دیکھو انہی سے محبت کرو, یہی وہ ہیں کہ جو تمہاری مشکل ترین مواقع میں تمہاری مدد کریں گے. تو اسلام میں پورے پورے داخل ہو جائے, بہانہ نہیں کرو کہ ہم یہ کام اس لیے نہیں کر پاتے زمانہ ایسا ہے, ہم آج یہ کام اس لیے نہیں کر پاتے کہ معاشرہ ایسا ہے. زمانہ اور معاشرے کا اگر انتظار کرتے رہو گے تو زندگی ختم ہو جائے گی, نہ زمانہ بدلے گا نہ معاشرہ بدلے گا. خواتین, اچھا پھر خواتین کی بات آ گئی, شکایت بھی آئی خواتین کی طرف سے کہ یہ مرد حضرات مولانا کی کان بھرتے ہیں, اس کے بعد مولانا ممبر سے آ کے جو ہے وہ خواتین کے متعلق پڑھ دیتے ہیں. یعنی جملہ یہ تھا کہ مرد مولانا کو ورغلاتے ہیں اور مولانا اس کے بعد ممبر سے جو ہے وہ ہمیں سناتے ہیں. تو میں نے کہا آج ہم ممبر سے ہی اعلان کر دیں گے کہ ہم مردوں کے ورغلانے میں نہیں آتے, ہم صرف اللہ کے اور رسول کے اور آئمہ کے ورغلانے میں آتے ہیں. جب وہ ورغلاتے ہیں نا کہ ممبر سے بیٹھ کے حق ادا کر کے جاؤ, تمہاری ذمہ داری, یہ جو پہن کے بیٹھے ہو نا یہ کوئی لباس نہیں ہے جیسے آپ دبئی میں اور شارجہ میں دیکھتے ہیں, بلکہ امارات میں دیکھتے ہیں, نئے نئے فیشن ہیں, تو یہ ان فیشن میں سے کوئی لباس نہیں, یہ ایک ڈیوٹی, ایک ذمہ داری ہے. کوئی میرے کان بھرے یا نہ بھرے, کوئی مجھے ورغلائے نہ ورغلائے, جو میری ڈیوٹی ہو تو مجھے انجام دینا ہے. اور اگر خواتین کو, ہماری ماؤں کو, بہنوں کو, بیٹیوں کا اگر مجھ سے یہ شکوا ہے کہ عورتوں کو زیادہ کہا ہے, تو میں مردوں کو بھی نہیں چھوڑتا, اس لیے کہ میری نہ عورتوں سے دشمنی ہے نہ مردوں سے کوئی دوستی ہے. میری ڈیوٹی وہی ہے کہ جو اللہ کے رسول کی تھی, جو آئمہ کی تھی, کہ سارے مومن برابر ہیں ان کے لیے. تو ہم جب ان کے منصب کو انجام دے رہے ہیں, ان کے فرائض کو انجام دے رہے ہیں, ان کی ڈیوٹی کو انجام دے رہے ہیں, تو ہمارے لیے کوئی فرق نہیں کہ یہ عورت ہے یہ مرد ہے, جو بھی مومن ہے. اور یہ خصوصاً میرا تو یہ طریقہ ہے کہ میں کبھی اگر کسی مومن میں کوئی برائی دیکھوں بھی تو میں اس کو سامنے کبھی نہیں کہتا, کیونکہ ہو سکتا ہے بیچارے کی توہین ہو جائے. تو میں کوشش یہی کرتا ہوں کہ ایسی کامن پلیس پہ, ایسی جگہ پہ, ایسے ممبر سے یہ بات کر دو کہ سبھی سن لیں, اور وہ بھی بیٹھا ہو تو سن لے اور ہدایت پا جائے. تو اگر میں نے کوئی خواتین سے متعلق کوئی بات کہی ہے اور کسی کو اگر بری بھی لگ گئی ہے, تو جو ہے وہ کسی کو تو میں جانتا ہی نہیں یہاں پہ, تو یہ محض اتفاق تھا, نہ کسی کی توہین کا ارادہ قصد کیا گیا تھا اور نہ میری یہ پلاننگ ہے کہ میں کسی کو اگر ممبر سے توہین کروں, ایسا کوئی ارادہ نہیں. تو بحث ہماری کیا ہے کہ اسلام میں داخل ہو جاؤ, شہزادی کونین کے حوالے سے گفتگو ہو رہی ہے کہ اسلام میں داخل ہو جاؤ, پورا پورا اسلام میں داخل ہو جاؤ, آدھی چیز لے لو آدھی چھوڑ دو, اسلام ایسا قبول نہیں ہے. اسلام یہ نہیں کہتا کہ اپنی پسند کی چیزیں لے لو, اپنی ناپسندیدہ چیزیں چھوڑ دو. استجابت دعا کے بہت سارے اعمال بتائے جاتے ہیں نا, کہ یہ عمل کرو دعا قبول ہوگی, وہ عمل کرو دعا قبول ہوگی. مومن آتا ہے عمل کرتا ہے, اس کے دوسرے دن کے بعد سے جو ہے وہ یا فون کرنے شروع ہو جاتا ہے کہ مولانا آپ نے یہ عمل بتایا تھا دعا قبول ہی نہیں ہوئی, آپ نے یہ عمل بتایا تھا ہمارا تو جو ہے کام ہی نہیں ہوا. تو دیکھو کہیں اس آیت کے پہ آدھا عمل تو نہیں کر رہے ہو، یہ ایمان تو لے کے آ گیا لیکن اسلام میں پورے پورے داخل نہیں ہوئے ہو، کہیں ایسی چیز تو انجام نہیں دیتے کہ جو دعا قبول ہونے سے تم کو روکتی ہے؟ ایسا تو نہیں کہ جس وقت تم ہاتھ اٹھا کے خدا کی بارگاہ میں دعا کرے پروردگارہ میرے رزق میں اضافہ کر دے، پتہ چلا توہین مومن کر رہے کہ جو تمہارے رزق کی تنگی کا باعث بن رہا ہے؟ کہیں ایسا تو نہیں کہ تم جو ہے اپنی پریشانی کے لیے دعا کر رہے ہو کہ پروردگار میری گھر سے میری پریشانی مصیبتوں کو دور کر دے، پتہ چلا حقوق والدین ادا نہیں ہو رہے؟ دوا اس وقت اثر کرتی ہے کہ جب اس کے ساتھ پرہیز کیا جائے، کبھی ایسا نہیں ہوتا کہ دوا پہ شوگر پیشنٹ ہے، انسولین کے انجیکشن کھو پہ جا رہا ہے، دھو پہ جا رہا ہے، پیٹ میں لگایا جا رہا ہے، اس کے بعد جو ہے وہ گنے کا جوس بھی پی رہا ہے، حلوہ بھی کھا رہا ہے، اور اس کے بعد ڈاکٹر سے جا کے شکایت کر رہا ہے کہ انجیکشن کے باوجود میری شوگر نیچے نہیں آ رہی، تو ڈاکٹر کہے گا کہ جتنا تم انجیکشن لگاتے ہو اس سے چار گنا تو میٹھا کھا رہے ہو، اب بتاؤ اثر کیسے ہوگا؟ دعاؤں میں بھی یہی ہے، اعمال میں بھی یہی ہے کہ جتنا سائڈ افیکٹس کو دور کرو گے اتنا افیکٹ ہوگا، جتنے موانے کو ہٹاؤ گے اتنا ہی جلدی تمہاری دعائیں قبول ہوں گی۔ تو آج کی آیت یہی پیغام دے رہی ہے شہزادی کونین کے حوالے سے کہ دیکھو اسلام میں پورا پورا داخل ہو جاؤ، ایسا نہیں کہ اپنی پسند کا اسلام لے لو۔ کبھی انشاءاللہ اس ممبر سے، اب تو خیر سلسلہ چلتا ہی رہے گا گفتگو کا، کہ شرک کے بارے میں کہا گیا کہ شرک جو ہے وہ ظلم عظیم ہے، خدا سارے گناہ معاف کر دے گا سوائے شرک کے، مشرک کو معاف نہیں کرے گا۔ علماء لکھتے ہیں شرک کی دو قسمیں، ایک شرک جلی اور ایک شرک خفی۔ شرک جلی یہ کہ اللہ رسول کا انکار کر دے، انسان کافر ہو گیا، اللہ کے ساتھ کسی کو شریک بنا لے کہ اللہ ہے اور یہ اللہ کے ساتھ ہے، مشرک ہو گیا۔ یہ شرک جلی ہے کہ جو سب کو نظر آ رہا ہے۔ ایک شرک خفی ہوتا ہے کہ جو انسان کے دل میں ہوتا ہے، کہ اس کو پتا ہے کہ اللہ رزق دینے والا ہے لیکن اس کی نیت یہ ہے کہ اگر میں اس کے پاس جاؤں گا نا تو وہ مجھے دے گا، یہ بھی شرک خفی ہے۔ کہ تمہاری نیت میں ایک لہجے کے لیے بھی اگر یہ بات آئی نا کہ میں اس کے پاس اس لیے جا رہا ہوں کہ یہ میری کچھ دے دے گا، اس کا مطلب ہے کہ تمہارا اعتقاد اللہ کے اوپر نہیں ہے، تم اللہ کو رازق نہیں مان رہے، بلکہ تمہارے دل میں ایک چھوٹا سا شرک ہے کہ تم سمجھ ہی رہے کہ اللہ کے ساتھ یہ ہے کہ جو میرا رزق دینے والا ہے۔ انشاءاللہ اس پر بحث ہوگی، آج اس کو بحث نہیں کرنا، کہ اسلام میں پورے کے پورے داخل ہو جاؤ، چاہے تمہیں پسند آئے یا نہ آئے تمہیں اس پہ عمل کرنا پڑے گا، اور کوئی ایکسکیوز کوئی بہانہ خدا کی بارگاہ میں قابل قبول نہیں ہے۔ کہ جیسے آج شہزادی کونین کے حوالے سے گفتگو چل رہی ہے نا، کہ سب سے بڑا شہزادی کا فضیلت کا پہلو یہ شروع کی مجالسوں میں آیا تھا کہ جب شہزادی دربار میں آئیں تو کتنا فاصلہ ہے گھر سے اور دربار کا، دیوار سے دیوار ملی ہوئی ہے، یعنی اس کونے سے نکل کے اس کونے، اگر مسجد میں آپ کا دروازہ بند کر دیا گیا تو آپ گھوم کے بھی جائیں تب بھی کوئی 15-16 کلومیٹر کا فاصلہ نہیں ہے، بلکہ 50-60 قدم کا فاصلہ ہوگا۔ اس میں شہزادی کس عالم میں آ رہی ہیں کہ اتنی بڑی، اتنا بڑا ہے اسکارف، جو بھی آپ کہیں کہ اتنا بڑا اسکارف اپنے سر پہ ڈالا ہے کہ سر سے ہوتا ہوا کمر تک آیا ہوا ہے، اور اتنی چادریں اپنے اوپر ڈالی ہوئی ہیں کہ جب قدم اٹھاتی ہیں تو آپ کے قدم کے چلنے کی حرکت محسوس نہیں ہوتی لوگوں کو۔ تو پیغام یہاں کیا ملا ماننے والیوں کو کہ دیکھو زمانہ کتنا ماڈرن ہو جائے، زمانہ کتنا ہی ترقی یافتہ کیوں نہ ہو جائے، اگر واقعی سیدہ کونین کی ماننے والی ہو تمہیں پردہ کرنا ہے، چاہے اس کی وجہ سے تمہارا مذاق کیوں نہ اڑایا جائے۔ کہ چاہے زمانہ کتنا ہی بدل جائے، اگر زمانے کو دیکھ کے ہم بدلتے رہے تو کل جب امام زمانہ کا ظہور ہوگا تو یقین جانو ساتھ وہ افراد کے جو ساری زندگی الاجل الاجل کہتا رہا، وہی تلوار لے کے سب سے پہلے امام کو قتل کرنے کے نکلے گا۔ کہ چلو مومنہ یہ بھی کر لیتی ہے کہ پردہ کرنا شروع ہو جاتی ہے، لیکن اب یہاں سے شیطان بہکاتا ہے کہ مومن دین پہ آ جائے، مومنہ دین پہ آ جائے، ایسی مجالس سننے کے بعد مومنہ کہتے کہ ٹھیک ہے میں پردہ کروں گی، اور پردہ کرنے لگتی، اس کے بعد پھر شیطان بہکاتا ہے۔ اب آپ دیکھیں آج کل کہ جو، اچھا یہ پردہ رکھا کیوں گیا ہے عورت کے لیے؟ چہرہ چھپا، چہرہ کھولنے کی تو پھر بھی اجازت ہے، یعنی تمہارے بال اور گردن اور تمہارا جسم جو ہے وہ چھپا ہونا چاہیے، اس کا فلسفہ کیا ہے؟ इसका फलसफा ये कि खुदा ने मर्दों के लिए औरतों में ऐसी अट्रैक्शन रखी है, ऐसा जाज़बा रखा है कि बहरहाल इसके जरिए से मर्द जो है वो गुमराह हो सकता है। तो खुदा ने इस चीज को बचाने के लिए कि तुमको हलाल लज्जतें दे दी गई हैं, तुम हराम की तरफ नहीं जाओ, खुदा ने वो सारी चीजें कि जो हराम है उन्हीं को हलाल सूरत में भी हमारे लिए दिए। एक दुआ का जुमला भी है कि खुदा की तारीफ कि जिसने हलाल के जरिए से हमको हराम से बचाया, बल्कि निकाह के खुतबे के अंदर ही जुमला है कि उस खुदा की तारीफ कि जिसने हमको हलाल के जरिए से हराम से मुस्तगनी किया है। जिना में और निकाह में क्या फर्क है? जो काम आप जिना में कर रहे हैं वही काम निकाह के बाद हो रहा है, लेकिन दो जुमले पढ़ लिए हलाल, दो जुमले नहीं पढ़े हराम। तो शैतान यही करता है कि अगर आप इबादत की तरफ आ भी जाए, आप दीन की तरफ आ भी जाए, तब आपके आमाल को खराब करने लगता है कि जैसे पर्दा हमारी मोमनात का, कि आज के जमाने में कि जहां कपड़ा खवातीन का मुख्तसर से मुख्तसर होता जा रहा है, वहां पर ये मोमना जब कोट और स्कार्फ पहन के निकले तो वाकई इसको अजर मिलना चाहिए, लेकिन जब कयामत में खुदा के पास पहुंची कोई अजर नहीं। क्यों? इसलिए कि अगर ये बेपर्दा घूमती तो शायद इतनी अट्रैक्टिव ना होती, इतनी जाज़िबा इसके अंदर ना होता जितना पर्दा करने के बाद हो जाता है। इतना टाइट कोट कि ऐसा लगता है कि पहनने के बाद सिलवाया है, यानी पहले इसको सीने के बाद, पहनने के बाद सिया गया, यानी पहले इसको पहना गया उसके बाद सिलाई की, इतना टाइट। पर्दा इसलिए रखा गया कि ताकि तुम्हारे जिस्म के नशेबो फराज मालूम ना हो, कोट इतना टाइट ना हो, स्कार्फ इतना टाइट ना हो कि जिससे पर्दे का फायदा क्या हुआ, या स्कार्फ बांध रही है तो इतना चमक हो भड़क, इतना मुजयन कि शायद बाल खुले आती तो शायद मोमिन ना देखता, लेकिन जब अंधेरे में या रोशनी में जो वो सितारे और वो काम चमकना शुरू होता है तो एक मरतबा इंसान ना चाहते मुतवज्जो होता है कि अंधेरे में चमक कैसी पैदा हो रही है। तो ये क्या है कि ये पर्दा है, बेचारी पर्दा भी कर रही है लेकिन पर्दा पर्दा नहीं है। बेचारा मोमिन इस आलम में कि जब लोग टीवी पर इश्तिहार देखते हैं कि इस रेजर के अंदर तीन ब्लेड हैं, पहला थोड़ा सा काटता है बाल, दूसरा उससे ज्यादा, तीसरा जड़ से निकाल देता है, बेचारा ऐसे ब्लेड का इश्तिहार देखने के बाद दाढ़ी रखता है, और जब दाढ़ी सफेद होने लगे तो बेचारे मोमिनीन का भी ईमान डगमगा जाता है कि छोटी से छोटी होने लगती है कि जितनी छोटी होगी उतना कम नजर आएगा। भाई अगर सफेद बाल हो गए तो वो छुपाने से तो नहीं छुपेंगे, और अगर सफेद बाल हो भी गए तो इसमें ऐब क्या है? ये तो खुदा की तरफ से है ना, साइंस ने इतनी तरक्की कर ली, खुदा यहीं से दिखाता है कि देखो तुम क्या हो। कुरान की आयत है कि हमने तुमको जितना इल्म दिया है तो बहुत थोड़ा इल्म दिया है, तुम्हारे पास इल्म कहाँ है? सब कुछ ही याद कर लिया, अभी तक बाल काला करने की कोई दवा ईजाद नहीं हुई। भाई आप टेबलेट खा लें आपके बाल काले हो जाए, नहीं ऐसी कोई दवाई नहीं। खिजाब करो बालों में तो एक हफ्ता 15 दिन चल जाता है, दाढ़ी में अगर मोमिन है वजू करने वाला नमाज पढ़ने वाला दूसरे ही दिन से सफेद बाल झलकने लगते हैं। अब अगर बेचारा बनाव सिंगार में लग जाए तो बाकी ड्यूटी कब देगा जाएगा, बाकी अमाल को कब अंजाम देगा? तो शैतान क्या कैसे बहकाता है कि जैसे मैं यहां मोमिनीन को देखता हूं, मसले मसाइल साले मारू में सब कुछ मालूम है। शैतान कहता है दाढ़ी मूंढना हराम है ना, मूंढो नहीं, किसने कहा है मूंढो? मूंढने का मतलब ही कि रेजर फेरो, रेजर नहीं फेरो, जीरो नंबर की मशीन लगा लो, तुमने मूंढा भी नहीं तुमको सवाब मिल गया। शैतान ने कितने यानी ऐसा मक्खन आपको लगाया कि आप फिसल भी गए और आपको पता भी नहीं चला कि बेचारा अगर शेव कर लेते तो शायद और स्मार्ट नजर आता। अगरचे शेव के बाद कोई स्मार्टनेस नहीं होती, असल चीज तो मर्दानगी तो दाढ़ी है। अल्लाह के रसूल के एक सहाबी थे, दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर, कि जिनके पूरी दाढ़ी में एक ही बाल था। जैसे बाज मोमिन होते हैं उनसे कहा जाए कि दाढ़ी रखो, कहा मौलाना साहब कैसे दाढ़ी रखिए, पूरी दाढ़ी हो आपकी तरह हो तो हम रख भी लें, हमारे तो यहां पे है ही नहीं, या यहां पे ज्यादा यहां पे है ही नहीं, कहीं फिल इन दी ब्लैंक्स है, अल्लाह ने तो इम्तिहान का सफा बना दिया, यहां पे 4 बाल, यहां पे 2 बाल, यहां पे 6 बाल, तो कैसे रखें दाढ़ी, शर्मिंदगी होती है। अल्लाह के रसूल के एक सहाबी हैं कि जिनकी दाढ़ी में एक ही बाल, अल्लाह के रसूल जब उनको देखते मुस्कुराते हैं, तौहीन के इरादे से नहीं, तौहीन मोमिन तो हराम है, बल्कि रवायत का जुमला है कि حرمت المومن افضل من حرمت الکعبہ، مومن کا احترام کعبے کے احترام سے زیادہ ہے. تو جب یہ حدیث معصوم خود بیان کرے تو کیا معصوم کسی کی توہین کریں گے کیا؟ اس کی داڑھی میں ایک ہی بال اور اللہ کے رسول جب دیکھیں جب مسکرائیں. ایک دن اس نے کہا کہ اچھی بات نہیں ہے، وہ ایک بال اکھاڑ کے آ گئے. اللہ کے رسول نے دیکھا حیران ہو گئے، پوچھا کہ تم نے یہ ایک بال کیوں اکھاڑ دیا، ایک داڑھی کا بال تھا کیوں ہٹا دیا؟ کہا اس لیے کہ اللہ کے رسول آپ مجھے دیکھ کے مسکراتے تھے. تو کہا کہ میں اس لیے مسکراتا تھا کہ تمہاری اس داڑھی کے بال سے کتنے فرشتے کھیلتے تھے، کتنے خوش ہوتے تھے. وہ نور آدم تھا کہ جو تمہارے چہرے کے اوپر تھا، تم نے نور آدم کو ہٹا دیا اپنے چہرے سے. آج شیطان بھی مومن کو ایسے ہی بہکاتا ہے نا کہ اتنی چھوٹی داڑھی. اچھا وہ لوگ کہ جو بے دین ہے اگر وہ ایسا کام کرے تو پھر بھی سمجھ میں آتا ہے، یعنی دیندار لوگ کہ جو واقعی دیندار ہیں. اچھا جن سے زیادہ بے تکلفی ان سے تو کہہ بھی دیتے کہ بھائی یہ کیا ہو گیا، تو وہ کہتے ہیں مولانا صاحب آپ کو نہیں پتا آفس جاتے ہیں وہاں پہ ایسا ایسا ماحول ہے. نہیں ہو سکتا. یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، اے ایمان لانے والے جب اسلام میں داخل ہو جاؤ تو پورے پورے اسلام میں داخل ہو، اپنی پسند کا نہیں. کہ داڑھی مجھے اس لیے پسند نہیں کہ لوگ میرا مذاق اڑاتے، اڑانے دو مذاق. کتنی چیزوں کا ہمارا مذاق اڑایا جاتا ہے کہ ہم سب کچھ چھوڑ دیں. نیا نیا اسلام آیا، عرب کے بڑے قبیلے آئے پیسے والے، ان کے سردار آئے اللہ کے رسول کے پاس، کہا اے اللہ کے رسول ہم اسلام تو قبول کرنے کو تیار ہیں، بس ہمیں ایک سال تک جو ہے نا وہ شراب پینے کی اجازت دی جائے. اللہ کے رسول نے کہا نہیں، جب اسلام قبول کر لیا تو ایک سال کیا، ایک لہجے کی اجازت نہیں ہے حرام خدا انجام دینے کی. اسلام قبول نہیں کیا، چلے گئے. اگر اللہ کے رسول یہ بات ان کی مان لیتے تو ایک سردار اگر مسلمان ہو جائے تو اس کا پورا قبیلہ مسلمان ہو جائے گا. سیاسی اعتبار سے دیکھا جائے تو ماذا اللہ ثم ماذا اللہ، رسول نے کتنی بڑی غلطی کی کہ اگر ان سرداروں کی بات مان لیتے تو کتنے لوگ مسلمان ہو جاتے. لیکن اللہ کے رسول کہہ رہے یہ باب کھل جائے گا، یہ دروازہ کھل جائے گا کہ سامنے والوں کو حرام کی اجازت دے دو، اس سے کہو اسلام میں داخل ہو جائے. اسلام میں کوئی ایسا دروازہ نہیں کہ جس میں جس سے انسان داخل ہو جائے اسلام میں اس کے بعد حرام کو بھی انجام دیتا رہے. تو یہ اس آیت کے حوالے سے پیغام. اور شارجہ جو میں نے شروع کی مجلس میں کہا کہ شارجہ کا خاص ترہ ہے کہ لوگ مسائل پوچھتے ہیں. ابھی شاید کے ذیل میں تھوڑی گفتگو اور باقی، لیکن ٹائم نکل جائے گا، کہیں یہ چیز نہ رہ جائے اس لیے پہلے اس کو بیان کر دوں کہ کسی کا سوال ہے کافر کے بارے میں، کیونکہ یہاں کا ماحول ایسا ہے کہ مسلمان بھی ہیں، مومن بھی ہیں، کافر بھی ہیں. اور الحمدللہ اسلامی ملک ہونے کے باوجود کافر دندناتا پھرتا ہے، ہر جگہ جا کے کھا لیتا ہے، مومن بیچارہ دیکھتا رہتا ہے. ایسا تو نہیں کہ یہاں پہ کوئی کافر کام کرتا ہو، ایسا تو نہیں اس ریسٹورنٹ میں جو ہے وہ ہندو کا ہو، ایسا تو نہیں یہ ریسٹورنٹ کسی ایسے آدمی کا ہو جو پکانے والا اس میں جو ہے وہ کافر ہو. تو ہر جگہ انسان جا کے کھا بھی نہیں سکتا، یعنی کافر ہر جگہ آزاد، مسلمان بیچارہ اپنے ملک میں بھی جو ہے وہ قید. تو سوال یہی پوچھا گیا ہے کافر کے بارے میں. کافر کی جب بھی کوئی لفظ بولا جاتا ہے، چاہے اردو کا ہو، چاہے عربی کا ہو، چاہے فارسی کا ہو، اس کے دو معنی ہوتے ہیں، ایک لغوی معنی ہوتا ہے اور ایک اصطلاحی معنی ہوتا ہے. لغوی معنی یعنی ڈکشنری میں اس کے کیا معنی ہے، کہ جیسے صلات جس کا ترجمہ کرتے ہیں نماز، صلات کا لغوی معنی ہے دعا کرنا، لیکن اصطلاح میں اس ارکان مخصوصہ کو کہتے ہیں کہ قیام کی حالت میں انسان کھڑا ہوتا ہے، اللہ اکبر کہتا ہے، سورے پڑھتا ہے، رکوع میں جاتا ہے، سجدے میں جاتا ہے. تشہد سلام اس ارکان مخصوصہ کا نام صلات ہے، یہ اس کی اصطلاحی تعریف ہو گئی. تو اسی طرح کافر کے بھی، ایک مرتبہ درود پڑھ کے تھوڑا سا آگے تشریف لے آئیں، آج مجمع زیادہ ہو رہا ہے. کہ کافر کی لغوی معنی تو یہ ہے کہ انکار کرنے والا، کہ جیسے کہ خود قرآن کی آیت ہے کہ ان شکر تم لزیدنکم و ان کفر تم ان عذاب لشدید. تو یہاں کافر سے مراد وہ کافر نہیں ہے جو ہماری شریعت کی اصطلاح میں استعمال ہوتا ہے، یعنی کافر وہ شخص کہ جو اللہ رسول قیامت وغیرہ کا انکار کرے وہ کافر ہو جاتا ہے، بلکہ یہاں پہ مراد ہے وَإِن شَكَرْتُمْ لَزِدَنَّكُمْ وَإِن كَفَرْتُمْ إِنَّ عَذَابِ لَشَدِيدٌ، یہاں پہ لغوی مراد ہے کہ انکار کرنے والا، منکر ہو جانے والا، نہ ماننے والا، کہ اگر تم شکرانے نعمت کرو گے تو خدا تمہارے رزق کو زیادہ کر دے گا، اور اگر نعمت کو جھٹلا دیا، انکار کر دیا، تو خدا کا عذاب تو ہے ہی شدید۔ تو یہاں پہ یہ کفرہ کا مادہ کس معنی پہ استعمال ہو رہا ہے؟ لغوی معنی پہ۔ اور قرآن میں آیتوں میں جو لفظ کافر استعمال ہوئے دونوں معنوں میں استعمال ہوئے، لغوی معنوں میں بھی استعمال ہوا ہے اور اصطلاحی معنوں میں بھی استعمال ہوا ہے۔ تو لغت میں کافر کسے کہتے ہیں؟ انکار کرنے والے کو۔ اصطلاح میں کسے کہتے ہیں، یعنی ہماری شریعت کی نگاہ میں کسے کہتے ہیں؟ کہ وہ شخص کے جو اللہ رسول اور قیامت وغیرہ کا انکار کرے اسے کہتے ہیں کافر۔ کافر کا شرعی حکم کیا ہے؟ کافر کا شرعی حکم یہ ہے کہ وہ نجیس العین ہے، نجاست کی جو توضیح المسائل میں فہرست ہے اس میں سے ایک کافر بھی ہے، کہ نجیس العین ہے یعنی اس کا پورا جسم نجیس ہے، اور اگر کافر گیلے ہاتھ سے، تر ہاتھ سے آپ کو چھو لے یا آپ کے کپڑے کو چھو لے تو ایسے ہی ہے کہ جیسے پیشاب سے آپ کا جسم نجیس ہو گیا، بالکل اسی طرح آپ کا جسم اس سے نجیس ہو گیا، یعنی آپ کو اپنے آپ کو، اپنے کپڑے کو، اپنے ہاتھ کو پاک کرنا پڑے گا۔ اچھا، کافر دو قسم کے ہیں، ایک اہل کتاب ہیں کہ جیسے یہود و نصارہ، اور ایک وہ ہیں کہ جو اہل کتاب نہیں ہیں۔ اہل کتاب سے مراد وہ کہ جس وہ قومیں کہ جن کے اوپر ایک ایسا نبی آیا کہ جو اپنے ساتھ کتاب کو لے کے آیا اور اس کتاب کے ذریعے سے شریعت ان کو دی گئی، کہ جیسے یہودی حضرت عزیر کے ماننے والے اور عیسائی حضرت عیسیٰ کے ماننے والے، انجیل پہ عمل کرنے والے، یہ اہل کتاب ہیں۔ تو کافر دو قسم کے ہو گئے، ایک اہل کتاب اور ایک غیر اہل کتاب۔ اہل میں اس لیے اس کو تقسیم کر رہا ہوں کہ اس میں فرق ہے نا، کہ اہل کتاب تقریباً مراجع کے نزدیک جو ہے نا وہ پاک ہیں، جیسے آیت اللہ خوئی وغیرہ مرحوم کے نزدیک احتیاط واجب یہ تھا کہ یہودی اور عیسائی پاک ہیں، اور آغا سیستانی کے نزدیک تو بغیر احتیاط واجب کے بھی پاک ہیں یہ، کہ یہ عیسائی اور یہودی پاک ہیں، یعنی ان کا تھوک اگر آپ کو لگ جائے، ان کا پسینہ آپ کو لگ جائے، ان کا ہاتھ آپ کو گیلا ٹچ ہو جائے کپڑے پہ یا جسم پہ، تو اگر کوئی اور باہر کی دوسری نجاست ان کے ہاتھ پہ نہیں لگی ہے تو آپ کو اپنا ہاتھ، پاؤں، جسم، لباس پاک کرنے کی ضرورت نہیں ہے۔ لیکن اگر یہ عیسائی یا یہودی شراب ہاتھ میں لگا تھا اور آپ کے جسم کو چھولے یا لباس کو چھولے یا کپڑے کو ہاتھ لگا دے تو وہ آپ کا ہاتھ نجس ہوا، شراب کی وجہ سے نجس ہوا، عیسائی کی وجہ سے نہیں ہوا۔ تو یہ تو خیر چاہے وہ عیسائی کا ہاتھ شراب سے نجس ہو یا مسلمان کا، کسی دوسرے کو لگ جائے تو پاک کرنا واجب ہے نماز کے لیے۔ تو ایک کافر کیا ہو گیا؟ اہل کتاب، آغے سیستانی کے نزدیک یہ پاک ہے، اس کا تھوک، اس کا پسینہ، حتیٰ یہ اگر ہمارا کپڑا نجس نچوڑ کے پھیلا دے، پاک کر دے تو وہ پاک ہو جائے گا کیونکہ یہ خود پاک ہے۔ لیکن ایک کافر وہ ہے کہ جو اہل کتاب نہیں ہے، کہ جیسے پارسی، سکھ، ہندو اور بدھسٹ، یہ سارے وہ لوگ ہیں کہ جن کے اوپر کتاب نازل نہیں ہوئی اور یہ کافر ہیں، اور ان کا نہ تھوک پاک ہے نہ پسینہ پاک ہے، اور یہ اگر ہم کو اپنے گیلے ہاتھ سے پانی دے دیں تو وہ گلاس بھی نجس ہو جائے گا۔ ہاں، پانی کے اندر کا حصہ کہ جس میں ان کا ہاتھ نہیں لگا، مثلا کولر سے اس نے کھول کے دے دیا تو گلاس باہر سے نجس ہے، اندر سے پانی پاک ہے، اور اگر پورے گلاس میں اس کا ہاتھ نہیں لگا تو جو حصہ پاک ہے وہاں سے پانی پیا جا سکتا ہے۔ لیکن مثال کے طور پہ اگر ہم کسی ایسے کے گھر گئے کہ جو اہل کتاب نہیں ہے، یعنی یہودی اور عیسائی نہیں ہے، ہندو ہے یا پارسی ہے یا سکھ ہے، بڑا اچھا دوست تھا، اس نے ہماری دعوت کی اور اس نے سارا کھانا اپنے ہاتھ سے بنایا، ہم کھانا نہیں کھا سکتے کیونکہ جب اس نے گوشت بنایا تو گوشت دھویا ہوگا، کیونکہ اس کا گھر ہے، گوشت بغیر دھوئی تو نہیں بنائے گا نا، اس کا برتن ہے، یہ برتن بھی اس نے کبھی مانجا تو ہوگا نا، تو نجس۔ تو ایسا کبھی مسئلہ آ جائے تو لوگ مصلحت کا شکار ہو جاتے ہیں۔ یہ خاص اس لیے بیان کر رہا ہوں کہ यहां जहां पे आप हजरात रह रहे हैं यहां पे मसला बहुत है कि शेयरिंग में रह रहे हैं, पता चला ऑफिस की तरफ से फ्लैट मिला हुआ है, तीन लड़के मुसलमान उसमें एक हिंदू, अब एक ही कमरे में रह रहे हैं, और ये बेचारा जो मोमिन है नमाज रोजे का पाबंद है, अब वो जो साथ रह रहा है वो तो हिंदू है। अच्छा, दूसरे मुसलमानों के नजदीक तो कोई चीज नजीस व पाक ही नहीं, तो मसला ही नहीं है, लेकिन इस बेचारे के लिए तो मसला हो रहा है ना। कमोड पे जाके बैठा, कमोड गीला हुआ वो नजीस हो गया, वॉशरूम से बाहर निकला हैंडल पकड़ के खोला हैंडल नजीस हो गया। यानी जहां जहां ये गीला जिसम अपना हाथ लगाएगा सारी जगह नजीस होती जाए, इसके लिए तो वाकई मसला है ना। अब क्या करें, ये शरई मसला तो यही है कि इसके लिए जिस जिस चीज को ये छुएगा वो उसके लिए नजीस हो जाएगी, इसको फौरन जो है वो उस कमरे से अपने आप को निकालना है, या ऐसा सिस्टम कर दे कि जब भी जाए हर चीज को पाक करिए, तो मुमकिन नहीं है। मसलन बहुत परेशानी का बात है कि जब भी जाएगा तो जाके जो है पहले कमोड पाक करे फिर बैठे, जब वॉशरूम से निकल रहा है तो पहले जो है वो हैंडल को पाक करे क्योंकि उसने भी पकड़ा है। तो बेहतर और आसान तरीका ये है कि इंसान शेयरिंग एवज कर ले, किसी ऐसी जगह चला जाए कि जहां पे सारे मुसलमान रहते हैं, चाहे हिंदू हो, चाहे सिख हो, चाहे पारसी हो, चाहे बुद्धिस्ट हो, इनका पसीना थूक बल्कि पाक पानी में भी अगर ये हाथ डाल के हमको हाथ लगा दे तो नजीस है। अब इसमें कोई मसलहत, कोई एक्सक्यूज नहीं चलता कि कोई ये कहे कि मैं तो इस्लाम लेके आया हूं, मेरे घर वाले हिंदू, अब मैं क्या करूं, क्या अपने घर नहीं जाऊंगा क्या। या अय्युहल्लज़ीना आमनू उदखुलू फिस्सिल्मे काफ्फा, ऐ ईमान लाने वाले जब इस्लाम में आ गए ना पूरी तरह इस्लाम में, अब ये बहाना नहीं चलेगा कि मैं क्या करूं, मैं तो मुसलमान हो गया, मेरा भाई तो हिंदू है ना, अब क्या भाई से मिलने नहीं जाऊंगा। शरीयत कहती है कि रिश्ता इस्लाम से होता है, ये जो इस्लाम है जो तुम्हें रिश्ते सिखा रहा है, अगर वो तौहीद का इकरार नहीं करता तो तुम्हारे एक ही बाप से पैदा होने वाला भी तुम्हारा भाई नहीं है। रिश्ता इस्लाम से बनता है, एक माँ से पैदा होने से रिश्ता नहीं बनता। वरना अवायल इस्लाम में आप देखें कितने ऐसे थे कि जो जंग में गए अपने ही तलवार से अपने भाई को मारा, क्यों, इसलिए कि वो काफिर है ये मुसलमान है। बल्कि जंगों में बाद अल्लाह के रसूल ने भी कहा कि तुम लाशें ना उठाना क्योंकि इन्हीं लाशों में तुम्हारा बाप भी जो कुफ्र की हालत में मारा गया तुम्हें तरस आ जाएगा। तो इस्लाम रिश्ता बता रहा है कि अगर इस्लाम पे हो तो तुम्हारा उससे रिश्ता है, वरना उससे कोई रिश्ता तुम्हारा नहीं है। अब अगर जैसे हमारे, अगर ये बहुत मुश्किल काम है, खुदा का शुक्र है कि खुदा ने हमारा ये इम्तिहान नहीं लिया, कि खुदा ने ऐसे घर में पैदा किया कि सारे के सारे मुसलमान, सारे के सारे मोमिनी, वरना कोई आगे आदमी अगर हक पे आ जाए, हिंदू से मुसलमान हो जाए, पारसी से मुसलमान हो जाए, किस ईसाई से मुसलमान हो जाए, बड़ा मुश्किल होता है कि सारा खानदान एक तरफ और वो अपने पूरे खानदान को छोड़ के तन तनहा मुसलमान हो गया। अब उस काफिर वाले हिस्से में उसकी माँ भी है, उसका बाप भी है, उसकी बहन भी है, उसका भाई भी है, लेकिन जब इस्लाम में आ गए और अगर वो वाकई मुसलमान नहीं हुए तो माँ होने के बावजूद तौहीन का हक नहीं है। इस्लाम कहता है कि वालदैन का एहतराम करो वलो काफिरी क्यों ना हो, लेकिन एहतराम का मतलब ये नहीं है कि माँ अगर कोई चीज ला के दे तो खा लो, नहीं, अगर उसका हाथ टच हो गए, हाँ माँ हिंदू है और एक बेटा एक बेटी अपनी माँ के घर गई है और माँ बाहर से जूस मंगा के दे रही है इसको, तो उसमें इसका हाथ नहीं लगा, वो पी सकती है, लेकिन खुद ऑरेंज को निचोड़ के जूस बना के लाए अब ये नहीं पी सकती। और यकीन जानो इस ना पीने में जो अजर सवाब है ना, वो पीने में जितना नुकसान है उससे कहीं ज्यादा इसमें अजर सवाब है। 18 साल पहले या हम लोग जब पढ़ने के लिए कुम गए तो हमारे साथ, जैसे आप लोग शेयरिंग में रहते हैं वहां पे भी स्टूडेंट इसी तरह रहते थे, अब तो खैर बहुत इस्टेब्लिश हो गया हौजा, बहुत तरक्की हो गई, बड़े बड़े मदारिस हो गए और बहुत आसाइश है, लेकिन जिस जमाने में हम लोग गए थे तो बहुत ही मुसीबत के दिन थे कि मदरसों में जगह नहीं मिलती थी, गर्मी तो कुंभ में माशाल्लाह इतनी होती है कि 45-48 टेम्परेचर होता है गर्मियों में और सर्दियों में उतनी ठंडक बर्फबारी होती है, और कभी कभी तो ऐसा वह जमाना भी आया कि इतनी शदीद बर्फबारी हुई और मदरसे में जो है वो तेल खत्म हो गया और आप हीटर नहीं जला सकते, उस जमाने में गैस नहीं आई थी, तो उसी माइनस के टेम्परेचर में आपको जिंदगी गुजारनी है। लेकिन फइन्नमाल उसरे युसरा, मुसीबत और परेशानी के बाद आसानी है, कि जिसने उस वक्त मुसीबत और परेशानी उठाई आज वही फायदे में है। जो परेशान होकर हौजे से निकल गए कि हमें फ्यूचर नजर नहीं आ रहा, हमें जो है इस लाइन में आगे जाके क्या करेंगे, कैसे कमाएंगे, यकीन जाने हमारे वो सारे अफराद, हमारे सारे वो दोस्त के जो हमारे साथ पढ़ते थे, इस वजह से हौजा छोड़ के गए, 7-7 साल, 8-8 साल पढ़ने के बाद, कि इस लाइन में फ्यूचर नजर नहीं आ रहा, आगे जाके क्या करेंगे। पता चला आज हमारा फ्यूचर उनसे अच्छा है, जबकि देखा जाए तो हम जॉबलेस हैं, कोई जॉब नहीं है, कोई मुस्तकिल आमदनी तो नहीं है ना आपकी। वो इस चक्कर में हौजे छोड़ के निकले कि हम जाएंगे तो अच्छा कमाएंगे, पता चला आज तक वो कहीं सेट नहीं हो पाए। और यहाँ अल्हम्दुलिल्लाह थोड़ी सी मुश्किलों पर परेशानी बर्दाश्त की, खुदा ने इज्जत भी दी, शोहरत भी दी और पैसा भी दिया। तो ये साहब, हम लोग जब हौजे इल्मे में गए तो हमारे साथ एक लड़का इंडिया का पढ़ने के लिए आया, तो जब दोस्ती वगैरह हुई तो पता चला कि ये हिंदू से शिया हुआ है। कितनी फजीलत की बात है, कितनी फजीलत की बात है कि हिंदू से शिया हुआ है। और चलो एक 45 साल का आदमी शिया हुआ, अगर हिंदू से या ईसाई से या पारसी से, तो समझ में आता है कि भाई ये आदमी इंडिपेंडेंट हो गया है, बाल बच्चेदार है, अब किसी का मोहताज थोड़ी है। शिया हो भी गए तो नुकसान क्या, पूरा खानदान भी छोड़ दे तो क्या नुकसान है इसका, ये खुद कमा रहा है। लेकिन ये लड़का के जो अभी 17-18 साल का है, ये शिया हो रहा है, इसका मतलब है कि इसने वाकई कितना बड़ा जिहाद किया है। मैंने इससे पूछा कि तुम शिया कैसे हुए। ये जो मजालिस का सिलसिला है ना, ये ऐसी तबलीग का जरिया है कि हर आने वाला मुबल्लिग इस्लाम है। आज जो ईमान के एतबार से दूसरे मुसलमानों की निस्बत आपका ईमान मजबूत है, आपकी मालूमात ज्यादा है, ये सिर्फ फर्श अज़ा की बरकत है। कि यहां पे जब इंसान आता है ना तो कान बंद करके तो नहीं बैठता, ना सुनने के बावजूद आवाज तो जा रही होती है ना, और यही चीजें बाद में काम आती हैं। उसने भी यही कहा कि मैं छोटा था अपनी वालदा के साथ, मेरी वालदा एक मुसलमान घर में काम करती थी, यानी मोमिनी के घर में, तो मैं उनके साथ जाता था, मजलिस मातम होती थी। अच्छा, मुझे हमेशा से, यानी खुदा ने बचपन से इसकी हिदायत कर दी थी, हिंदू था लेकिन अपने मंदिर में जाए इसका दिल नहीं लगता था, माँ के साथ जब मुसलमान के घर में आने इसका बड़ा दिल लगता था। थोड़ा सा समझदार हुआ तो उनसे सवाल जवाब शुरू किए, घर की खवातीन से, उनको जितना दीन पता था उन्होंने बताया। उसके बाद औरतों की मालूमात कितनी होती है, एक वो वक्त आया कि अब मालूमात खत्म हो गई औरतों की। अब इसको और इश्तियाक हो, थोड़ा सा बड़ा हो गया तो मस्जिद के मौलाना से, खुद इलाके में आलिम दीन का होना यही बहुत फायदेमंद चीज है, किसी इलाके में किसी आलिम को होना ये खुद बहुत फायदेमंद चीज है, कि कभी कोई मुसीबत, कोई परेशानी, कोई शुभा जहन में आ जाए कि जिससे अकीदा बदल जाए, फौरन आलिम के पास इंसान जाता है कि बताओ। जिस तरह बीमार होता है तो जैसे ही बीमारी हुई फौरन डॉक्टर के पास इंसान जाता है, नहीं जाता, तो आलिम का भी यही फायदा है। और खुदा ने ये सआदत हमको नसीब की, इंशाल्लाह हम आपकी खिदमत के लिए आ रहे हैं। लेकिन यहाँ आने के बाद मैं सोच रहा हूँ कहीं मेरे साथ वो हशर ना हो, कि ये तो आने के बाद पता चलेगा कि कौन कितना हमको इस्तेमाल कर रहा है। कि हदीस का जुमला है कि खुदा जब किसी ये आलिम से नाराज होता है तो उसे ऐसे इलाके में भेज देता है कि जहाँ पे कोई उसको पूछता नहीं है, यानी कोई उससे दीन नहीं हासिल करता। तो यहाँ आने के बाद हमको पता चलेगा कि अल्लाह हमसे राजी है या राजी नहीं है। अगर आप लोग ने वाकई इस्तेमाल किया तो इसका मतलब है अल्लाह राजी है, और पूरे हफ्ते कोई सवाल नहीं किया, किसी ने दीन नहीं पूछा, इसका मतलब है अल्लाह हमसे राजी नहीं है। तो खैर, ये तो अब हमारा इम्तिहान शुरू होने वाला है। लेकिन इससे पहले इनकी, कि ये मेहदी, कि जिसका इस्लाम लाने के बाद नाम मेहदी रखा गया, ये इस्लाम कबूल कर चुका है, ये मालूमात हासिल कर रहा है, और ख्वातीन की मालूमात ख़त्म हो गई। अब उन ख्वातीन ने कहा कि मस्जिद के मौलाना, इनके पास जाओ। मस्जिद के मौलाना के पास जाना शुरू हुआ, और आहिस्ता 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 ये दीन हक पे आ गया। यानी 15-16 साल का नौजवान अगर इस्लाम कबूल कर ले तो माँ बाप घर से नहीं निकाल देंगे इसको, और अगर घर से निकाल देंगे तो कौन इसको रखेगा। लेकिन इस आयत पे जब अमल करोगे ना तो खुदा मुश्किलात और परेशानी को ऐसा रफा दफा करेगा तुम्हें पता भी नहीं चलेगा। इस्लाम कबूल कर लिया और ईरान आ गए पढ़ने के लिए। देखो, खुदा जब किसी से कोई काम लेना चाहता है ना तो उसको कहां से उठा के कहां पहुंचाता है। कहां हिंदू घर में पैदा होने वाला, और कहां हौज़े इल्मे कुम में आके इमाम जमाना की सिपाहियों में शामिल हो गए। और 7 साल हो गए घर नहीं गए अपने, जाहिर घर कैसे जाए, घर हो तो जाए ना। जब इस्लाम कबूल कर लिया तो अब उस घर में कैसे जाएंगे जो हिंदू है, और हिंदू अपने धर्म के मजहब के बहुत पक्के होते हैं, जबकि सबसे बेकार अगर दुनिया का कोई मजहब है तो वो हिंदुइज्म है। कि जानवरों की पूजा हो रही है, कहीं बंदर पूजा जा रहा है, कहीं चूहे पूजे जा रहे हैं, कहीं हाथी पूजा जा रहा है, यानी जिस चीज से डर गए उसकी पूजा हो रही है, कहीं सांप की पूजा हो रही है। अगर दूसरे बुद्धिस्ट बुद्ध बना के पूछते तो फिर भी समझ में आता है कि इतना बड़ा हैवी बनाया हुआ पत्थर का, उसको देखे तो अंधेरे में आदमी डर जाए, उसकी पूजा तो फिर भी समझ में आती है। लेकिन ये बंदर कि अगर आप केला खा रहे हो तो आता गुद्दी पे दो चांटे लगाता केला भी लेके चला जाता है, यानी तुम्हारा खुदा ऐसा है कि जिसको मैनर्स भी नहीं आते। अब मुझे इनके हिंदुओं के खुदा का नाम याद नहीं है, गालिब उसका नाम है सोमन, अजिंता नाम है शायद। आप वहां जाए तो अजीब मंदिर है, यानी ये पढ़ी लिखी सोसाइटी है, ये पढ़े लिखे लोग हैं। वो खुदा कहते हैं नंगा धड़ंगा एक आदमी बनाया है, उसकी पूजा हो रही है। अल्लाह ने इंसान को लिबास पहनाया, हिंदुओं ने लिबास उतार के खुदा बनाया। यानी तुम तो लिबास पहन के घूमते हो, तुम्हारा खुदा इतना बेहया नंगा खड़ा हुआ है। तो जिस कौम का खुदा ऐसा बेहया, उसकी अगर कौम बेहया हो जाए तो कौन सी बुरी बात है। तो खैर 7 साल हो गए ये अपने मुल्क नहीं जा रहा, इंडिया नहीं गया। 7 साल के बाद जब ये गया है ना, वापिस आया तो अपना किस्सा सुनाते हैं, आंखें आंसू निकल आए इसके। कहने लगे जब मैं 7 साल के बाद गया हूं ना और अपने मिलने माँ से मिलने के लिए गया हूं, तो बेटा मुसलमान हो गया तो क्या हो, लेकिन माँ बाप का ऐसा रिश्ता होता है जो मोहब्बत थोड़ी कम हो जाती है। एक मरतबा माँ ने देखा कि बेटा आया, दौड़ के गई और दूध भर के गिलास लेके आई, गिलास भर के दूध लेके आई, 7 साल बाद बेटा आया, दूध का गिलास दिया। आयत यहां पे है कि इम्तिहान ले रही है, ये आयत यही कह रही है कि या अय्युहल्लज़ीना आमनू, कि जब ईमान ले आओ ना, उदखुलू फिस्सिल्म काफ़ा, फिर पूरा के पूरा इस्लाम में दाखिल हो जाओ। ऐसा नहीं मसलहत का शिकार हो जाओ, ऐसा नहीं कि अपने आप को धोखा दो कि मैं क्या करूं, मैं तो फंस गया था, अब नहीं करता तो क्या करता, नहीं। 7 साल बाद गया है, मां गिलास भर के लाई है दूध के, तुम पी लो। अब ये इसके बाद में नाम मेहदी रखा गया। ये मेहदी कहते हैं कि मैं दूध पीऊं तो कैसे पीऊं, ये तो नजीस है ना, मां है तो क्या, वो है तो हिंदू ना। कहा अगर मैं मां के सामने ये मना कर दूं कि मैं दूध नहीं पीऊंगा तो तौहीन भी तो हो रही है ना उसकी। मां है, इतनी मोहब्बत से दूध लेके आई हो, मैं ये कह के दूध फेंक दूं उसके सामने, ये नहीं पीऊं कि तुम हिंदू हो, मैं नहीं पी रहा, ये कैसे हो सकता है। सामने वाली मां मोहब्बत दिखा रही हो, मैं इतनी बदतमीज हो जाऊं, इस्लाम यही सिखाता है। कहा मैं दूध रखे बैठा रहा, किसी काम से मां गई है और मैंने क्यारी के अंदर चुपके से फेंक दिए। ये है इस्लाम, ये है मोमिन, कि जब इस्लाम कबूल कर लिया और दायरे इस्लाम में आ गए, अब मां का तौहीन नहीं करनी, बाप की तौहीन नहीं करनी, लेकिन अपने आप को हराम से बचाना है, चाहे कितनी ही मोहब्बत करने वाली मां क्यों ना, चाहे कितना ही मोहब्बत करने वाला भाई क्यों ना हो। और यकीन जाने 2-4 दफा आप अगर कहें ना कि भाई हमारी शरीयत में तुम्हारे हाथ से खाना पीना जायज नहीं, तो फिर ये लोग खुद एहतराम करने लगते हैं, ये खुद वो आपके लिए बाजार से खाना लेके आ जाएंगे, कहेंगे कि भाई हमने हाथ नहीं लगाया तुम खा लो। ऐसा होता है, कितने ही लोगों ने मुझे आके बताया। तो अगर शेयरिंग में रह रहे हैं या किसी ने शादी कर ली है ऐसे घरानों में, बहरा ससुराल तो जाएगा ना, लड़की के लड़की मैके तो जाएगी ना, जब वो मुसलमान हो गई तो अब उसको उसके नजदीक सारे नजीस हैं। अगर ये इस्लाम कबूल कर लें तो पाक हो जाएंगे, वरना ये हिंदू पारसी सिख बुद्धिस्ट ये सारे के सारे नजीस हैं। लेकिन अगर ईसाई लड़की से कर ले तो वो मसला नहीं, क्यों, ईसाई तो पाक है। अब पता चला ऐसा ना हो कि बाद में लोग कहें मौलाना हमारे ऑफिस में काम करती, बताइए क्या इरादे हैं। बेहतर यह है कि मोमिन मोमिन से शादी करे, क्योंकि इसका असर बाद में नस्लों के ऊपर पड़ता है। ऐसी बात भी नहीं है कि बाज ऐसे हिंदू ऐसे ईसाई थे कि जो इस्लाम लाने के बाद खानदानी मुसलमान खानदानी सैयद से अच्छा उनका अमल था, लेकिन ऐसे जो है ना शाज़ और नादिर लोग होते हैं। तो अगर ऐसी कोई लड़की वाकई मिल रही है कि वाकई वो इस्लाम इस तरह से कबूल कर चुकी है तो कोई मज़ायका नहीं है। लेकिन जैसे कि आजकल का रवाज है कि जिसको देखो मोहब्बत का शिकार है, बोलना आता नहीं है, मोहब्बत हो गई, जिसको देखो एक फैशन हो गया, जिसको देखो ऑफिस में काम करती थी मौलाना। अगर ऑफिस में ऑफिस अल्लाह ने बनाए इसीलिए कि शादी हो, तो मैरिज ब्यूरो के दफ्तर बंद कर देने चाहिए, ऑफिस खोल देना चाहिए कि भाई यहां पे आओ, टाइपिंग करो, लेटर लिखो, खुद आपस में ताल्लुकात हो जाएंगे। ऐसे दो सेकंड में जो आशनाई होती है ना, ये एक रात में जुदाई हो जाती है। अक्सर लव मैरिज जो है नाकाम होती क्यों है? एक डायजेस्ट के अंदर बड़ा अच्छा कार्टून था, दिखाया दो आशिक टेक लगाए बैठे हैं, मोहब्बत करने वाले, कार्टून बना हुआ है, इधर मर्द बैठा है, इधर लड़की, दोनों टेक लगाए बैठे। उसने ख्याल बनाया, दिखाया कि लड़के के ख्याल में है कि बिस्तर पे लेटा हुआ है, सुबह उसको चाय ला के दे रही है उसकी बीवी, और उधर लड़की के ख्याल में है कि ये मेरे कपड़ों पर इस्त्री करके देगा। तो पता चला जब शादी हुई तो ना उसने चाय दी ना उसने इस्त्री की, पता चला कि वो जो मोहब्बत बड़ी अंडरस्टैंडिंग थी, दो दिन के बाद जो वो लोग दूसरी जंग अजीम भूल गए, उनकी जंग अजीम को याद करने लगे। तो जितना फायदा अरेंज मैरिज से होता है ना, कि जब वालदैन लेके आते हैं ना, तो खानदान का एक प्रेशर होता है। कितने तलाक इसलिए रुक जाते हैं कि मेरी माँ लेके आई थी, और माँ कहती है कि तलाक कैसे दोगे, मैं देखती हूँ। लेकिन जब ऐसा कोई कॉन्सेप्ट नहीं हो, लव मैरिज हो, तो उतना उसके वक्त घर वाले इसका साथ देते हैं लड़के के, ना लड़की के घर वाले लड़की के साथ देते। आखिर में क्या होता है? आखिर में होता है कि लकुम दीनकुम वली दीन, तुम ही लाए थे ना, अब भुगतो तुम। और उसके बाद वो सर फुटा हुआ होता है कि लोग उनकी नस्लें कहती हैं कि हम शादी ही नहीं करेंगे, लव की बात ही छोड़ो। यानी इतने बदजन हो जाते हैं घर का माहौल देख के, ये कहते हैं शादी इसका मतलब फसाद, जैसा कि आजकल यूरोप में है। एक जगह मैं पढ़ रहा था कि अमेरिका का सर्वे उन्होंने दिया होता है, स्टैटिक्स दिखाया होता कि 50% से ज्यादा लोग वो हैं कि जो शादी करना पसंद ही नहीं करते, यानी वो शादी नहीं करेंगे। और कुछ उनमें से वो है कि बात के 50 में से कुछ परसेंट वो थे कि जो शादी करना पसंद करते हैं लेकिन वो बच्चे पसंद नहीं करते। सबसे आखिरी जो पॉइंट के अंदर जो रेशो था वो था कि वो लोग थे कि जो शादी पसंद करते हैं और बच्चे पसंद करते हैं। और इस्लाम कितना अच्छा मजहब है कि शादी की इतनी ताकीद करता है, बेहतरीन इबादत है। बगैर शादी छोड़े जो नमाज पढ़ रहा है उसकी दो रकत का दो रकत मिल रहा है, आप जो शादी के बाद नमाज पढ़ रहे हैं 70 नमाजों का सवाब मिल रहा है। इसलिए कि शादी के बाद सुबह की नमाज के लिए उठना यही बहुत बड़ा जिहाद है। जब तने तनहा थे तो नमाज पढ़ना आसान था, आप तो घर के ये ला दो वो ला दो, उसके बाद नमाज के लिए टाइम निकालना, इसलिए तो सवाब बढ़ गए। तो बस टाइम पूरा हो गए और ये मसला यहीं तक तफसील से बयान हो गए कि काफिर अहले किताब पाक है, अगर वो गीले हाथ से आपको छू लें या आपको कोई चीज ला के दे दें तो आप खा सकते हैं। लेकिन गैर अहले किताब, ये हिंदू, पारसी, बुद्धिस्ट, सिख वगैरह, ये सब नजीस हैं, इनका पसीना, थूक या गीले हाथ से कोई चीज़ आपको पकड़ा दें या आपका जिस्म छू लें, नजीस हो जाएगा। मसला यहाँ तक तमाम हो गया। मेरे ख्याल से अब आगे की कोई चीज़ बयान करने का वक्त नहीं है, बस यहीं से अब अपनी मजलिस को समेटते हुए कि हम जो गुफ्तगू कर रहे थे, अगरचे मैं हदीस का आखिरी हिस्सा पढ़ चुका हूँ एक दिन, लेकिन आज शहजादी के हवाले से ये, क्योंकि शब जुमा भी है और अगर थोड़ी सी ज़्यादा टाइम मैं ले लूँ थोड़ा सा, तो आज कल वैसे भी हॉलीडे है, छुट्टी है, कि इबादत है, जितनी देर बैठे हुए वो इबादत ही हो रही है। कि ये फ़र्श अदा का, और खुसूस जो आजकल के अय्याम चल रहे हैं, इनका बड़ा फ़ायदा है कि लोहा जब गर्म होता है ना तो आप जैसा चाहें उसको मोड़ सकते हैं, लेकिन जहाँ ठंडा हुआ लोहा मोड़ना चाहे, लोहा नहीं मुड़ेगा, आप मुड़ जाएंगे। तो बेहतर वक्त वही होता है कि जैसे ही लोहा भट्टी से निकले आप उसको जैसा चाहे मोड़ लें। तो शहजादी कौन है, इनके मसाए भट्टी वाला काम करते हैं कि मोमिन के जमीर को एक मतलब ऐसा झिझोड़ देते हैं कि अब मोमिन को जो कहो मानने को तैयार हो जाता है। इसलिए कि ये इस्लाम जो आज हमारे पास है, इसमें मुंह से जुमले नहीं निकलते कि यह आज जो शरीयत हमारे पास है इसमें सैयदा की आह है। कितने मसाइब उठाए हैं, पूरे 10 दिन से आप मसाइब सुन रहे हैं ना, कितने मसाइब शहजादी ने उठाए हैं कि आसानी से इस्लाम नहीं पहुंचा, कितनी मुसीबत और परेशानी, करबला वाले ने कितने मसाइब उठाए हैं, आसान काम नहीं है। कि जब इंसान अपनी इज्जत और अपने माल को बचाने के लिए तो कुर्बान कर सकता है बात चीजें, लेकिन बहुत कम ऐसे लोग होते हैं कि जो इस्लाम बचाने की खातिर अपने नामों को कुर्बान कर दें। तो शहजादी कौन है कि ये हदीस में इसलिए पढ़ लो कि देखें इनसे मोहब्बत कितना फायदा देती है। वैसे तो सारे ही आइमा अलैहिस्सलाम कि जिनकी मोहब्बत, अभी मैंने तकी के शुरू में कहा ना कि मोहब्बत उनसे करो, दोस्ती उनसे करो कि जो तुम्हें फायदा दे। शैतान क्या करता है, वकाल इंसान उकफुर फलम्मा कफरा काला इन्नी बरी मिनका इन्नी अखाफुल्लाह रब्बल आलमीन। इंसान से कहता है कुफ्र कर, जब वो कुफ्र करता है तो कहता है मैं, मेरा तुम्हारा कोई राबता नहीं है, मैं तो अल्लाह से डरता हूं। वो इंसान उनसे मोहब्बत करेगा जो फायदा देने वाले, और वो यही अहले बैत हैं। यह हदीस इतनी बेहतरीन है कि इसको सोने के हरूफ से लिखा जाना चाहिए। ये देखो ये हदीस क्या है, और ये हदीस अहले सुन्नत के ख्वारज़मी नकल करते हैं इब्ने अब्बास से, कि इब्ने अब्बास कहते हैं कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, काला रसूल सल्लल्लाहु अलैहि वसल्लम ले अब्दुर रहमान बिन औफ, अल्लाह के रसूल ने अब्दुर रहमान बिन औफ से कहा कि या अब्दुर रहमान अंतुम सहाबी, ए अब्दुर रहमान तुम मेरे सहाबी हो, व अली इब्न अबी तालिब मिन्नी व अना मिन अली, कि तुम्हें जो फजीलत है वो ये है कि तुम मेरे सहाबी हो, मेरे साथ उठते बैठते हो, लेकिन अली की फजीलत ये है कि अली इब्न अबी तालिब मिन्नी व अना मिन्हू, कि मैं अली से हूं और अली मुझसे है। फमन कासा हो बगैर फकत जफानी, और जिसने गैर को, गैर अली को अली पे कयास किया कि ये अली जैसा है, फकत जफानी उसने मुझ पर जुल्म किया। यानी तुम अपने मर्दों में से ये नहीं कहना कि ये अली जैसा है, या जो जिस मनसब के अली कायल है उसकी जगह दूसरा बैठा दो, फकत जफानी उसने मुझ पर जुल्म किया। वमन जफानी आजानी, और जिसने मुझको अजियत पहुंचाई, जिसने मुझ पर जफा की उसने मुझे अजियत पहुंचाई। वमन आजानी फअलैहि लअनतु रब्बी, और जिसने मुझे अजियत पहुंचाई उसके ऊपर खुदा की लानत है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। कि देखो अली को दूसरों पे कयास करने का नतीजा क्या निकलता है, कि तुमने रसूल को अजियत दी, जिसने रसूल को अजियत दी उसने रसूल पे जफा की, जिसने जफा की उसने उनको अजियत दी, जिसने उनको अजियत दी अल्लाह, अल्लाह के रसूल कह रहे हैं कि अल्लाह की लानत उसके ऊपर है। अब बताओ कि तारीख इस्लाम में कितने लोग ऐसे हैं कि जिन्होंने मौलक को अजियत दी, तो कयामत तक खुदा की लानत उनके ऊपर पड़ती रहेगी। और इसके बाद अल्लाह के रसूल क्या क्या कहते हैं कि या अब्दुर रहमान इन्नल्लाह अंजल अलैया किताबन मुबीना, कि अब्दुर रहमान अल्लाह ने मेरे ऊपर एक वाज़े और रोशन किताब नाजिल की है, कि वह अमरनी अन उबीना लिन्ना से मा नजल इलैही मा खला अली इब्न अबी तालिब, और अल्लाह का ये हुक्म आया है कि जो किताब मैंने तुम्हारे ऊपर नाजिल की ये तमाम इंसानों को सिवाय अली के बाकी तमाम इंसानों के सामने इस किताब को बयान कर दो, लेकिन अली को बयान करने की जरूरत नहीं है। इससे पता ये चला कि उम्मत मुस्लिमा एक तरफ फजाइल के एतबार से अली इब्न अबी तालिब एक तरफ। ये हदीस बता रही है कि देखो सारे मुसलमानों के लिए तो कुरान को अल्लाह का रसूल बयान कर रहा है उनके लिए, लेकिन अल्लाह का रसूल ये कुरान अली के लिए बयान नहीं कर रहा। क्यों? हदीस का जुमला क्या है कि फइन्नहु लम यहतज इला बयानिन, तुम्हारे लिए मेरे पास हुक्म आया अल्लाह का कि तुम्हारे सामने किताब खुदा को बयान करूं, और अली के लिए अल्लाह ने मना किया। क्यों? इसलिए कि अली मोहताज नहीं है मेरे बयान का। क्यों? लिअन्नल्लाह तआला जाला फसाहतहु का फसाहती व दरायतहु का दरायती, कि अल्लाह ने अली को वही फसाहत दी है कि जो मुझे दी है, वही दरायत दी है कि जो मुझे दी है। तो तुम्हें ना मेरे जैसी फसाहत है, तुम्हारे पास ना मेरे जैसी बलागत है, तो मेरे लिए कहा गया है कि मैं तुम्हारे सामने आयतों को बयान करूं ताकि तुम समझ पाओ, लेकिन अली के पास मेरी फसाहत है, मेरी बलागत है, मैं बयान ना भी करूं तब भी अली वही कुरान से समझता है कि जो खुदा ने मुझे समझाया है। तो यहां से पता क्या चला कि जो इल्म अल्लाह के रसूल का है वही इल्म मौलाए कायनात का है। तो बताओ कि जब नबूवत मिलने का हक उनको है तो क्या रसूल के जाने के बाद विसायत मिलने का हक उनका नहीं होना चाहिए? درود بھیجے محمد والے محمد پر. اور اس کے بعد اللہ کے رسول اپنے خاندان کے ایک ایک فضیلت بیان کر رہے ہیں کہ لو کان الحلم رجلا لکان علیا, اگر خدا حلم اور بردباری کو انسانی صورت دینا چاہے نا تو وہ علی کا چہرہ بنے گا. ولو کان العقل رجلا لکان حسنا, اور خدا اگر عقل کو انسانی صورت دینا چاہے تو وہ حسن کے چہرے کی صورت میں ظاہر ہوگی. ولو کان السخا رجلا لکان حسینا, اور خدا اگر سخاوت کو رائے خدا میں انفاق کرنے کو انسانی صورت دے تو وہ حسین بنتا ہے. اور اس کے بعد یہ جملہ میں پہلے تقریباً پڑھ چکا ہوں لیکن آج پھر پڑھ رہا ہوں کہ لو کان الحسن شبہا لکان فاطمہ, اگر خدا خوبصورتی کو حسن و جمال کو انسانی صورت میں لائے تو وہ چہرہ فاطمہ زہرا سلام اللہ علیہ کا چہرہ بنے گا. کہ خوبصورتی بھی کیا خوبصورت ہوگی کہ جو سیدہ کونین کا چہرہ ہے. رسول کیا فرما رہے کہ بل ہی اعظم, فاطمہ تو حسن سے بھی زیادہ خوبصورت ہے. ان فاطمہ ابنتی خیر اہل الارض انسرن و شرفن و کرما, کہ فاطمہ جو میری بیٹی ہے نا, اگر خدا خوبصورتی کو چہرہ دے تو فاطمہ کا چہرہ بنے گا. فاطمہ تو خوبصورتی سے زیادہ خوبصورت ہے, اس لیے کہ میری بیٹی فاطمہ جو ہے یہ زمین پر رہنے والے تمام انسانوں سے شرف کے اعتبار سے, کرم کے لحاظ سے اور فضیلت کے اعتبار سے زیادہ ہے. اس جملے کو میں تفصیل کے ساتھ بیان کر چکا, آج بیان نہیں کروں گا, لیکن بس اب آپ کی زحمتیں بھی تمام, اور ہر روز کوئی نہ کوئی ایک چیز بیان کرتا ہوں شہزادی کے حوالے سے کہ جانے والا خالی ہاتھ نہ جائے. کہ ایک دن اللہ کے رسول شہزادی کونین کے گھر آئے اور آنے کے بعد کہا کہ اے بیٹی فاطمہ, کل جمعہ ہے نا, اس اعتبار سے روایت پڑھ رہا ہوں, کہ کہا کہ اے میری بیٹی فاطمہ, جمعے کے دن ایک ایسا وقت ہے کہ جس کو کوئی انسان درک نہیں کر پاتا, حاصل نہیں کر پاتا. اگر اس وقت وہ دعا کرے نا تو خدا کبھی اس کی دعا کو رد نہیں کرتا. شہزادی نے پوچھا کہ اے بابا کون سا وقت ہے؟ کہا کہ جمعے کے دن جب سورج غروب ہونے لگے نا, سورج گول ہے نا, دائرہ ہے, اور سورج غروب ہوتے ہوئے آپ نے دیکھا ہے کہ لال سرخ رنگ کا ہو جاتا ہے اور آدھا ڈوب رہا ہوتا ہے, اس کے بعد پورا چلا جاتا ہے. تو شہزادی کو مولا رسول خدا کیا فرما رہے کہ جب جمعے کا دن آئے اور غروب کا وقت آئے اور سورج آدھا ڈوب جائے نا, اس وقت خدا کی بارگاہ میں اپنی حاجت کو طلب کرو, خدا حاجت کو بہت زیادہ سنتا ہے, لیکن اس وقت کو کوئی حاصل نہیں کر پاتا. تو شہزادی کہتی ہیں کہ اس کے بعد میں نے ایک غلام کو خاص معین کیا کہ جمعے کے دن وہ بلندی کے مقام پہ جا کے کھڑا ہو جائے, اور جب جیسے ہی سورج آدھا غروب ہو جائے فوراً مجھے آ کے بتائے اور میں خدا کی بارگاہ میں دعا کروں. تو شہزادی کی ذات تو ہوئے کہ جب چاہے دعا کرے, دعا قبول ہو جائے. یہ ماننے والوں کو پیغام ہے کہ دیکھو ہم اس طرح سے احادیث پیغمبر پہ عمل کرتے, تم بھی عمل کرو. اور آج کسی مومن نے مجھ سے فرمائش کی ہے کہ شہزادی سکینہ کے مسائب پڑھے جائیں. اولاد سے ویسے ہی انسان کو بہت محبت ہوتی ہے, اور خصوصاً اگر بیٹی ہو نا تو انسان کو بیٹے کی نسبت بیٹی سے زیادہ محبت ہوتی ہے, اور یہ ہوتا بھی ہے کہ بیٹی اپنے باپ سے زیادہ محبت کرتی ہے. اب ایک عمر میں کچھ دن پہلے ہم خود اپنے بچوں کے ساتھ جا رہے تھے تو ایکسیڈنٹ ہو گیا. ایکسیڈنٹ ہوا, میں گرا, بچے بھی گرے. میں نے دیکھا کہ میری بچیاں جو ہیں نا وہ مجھے دیکھ کے رو رہی ہیں کہ ایسا تو نہیں بابا کچھ ہو گیا. میں نے فوراً اٹھا, اس کے بعد گلے سے لگا کہ کچھ نہیں ہو, کچھ نہیں ہو, پریشان نہیں ہو. लेकिन जब रात को घर गया ना, ये मंजर जब मुझे याद आया, मैं इतना रोया कि मेरे बच्चे वो भी गिरे, मैं भी गिरा हूं। वो खाली मेरे गिरने पे इस तरह से बिलक बिलक के रो रहे हैं कि मेरे बाबा कुछ हो तो नहीं गया है। मैंने कहा करबला में सकीना कितनी तड़पी हो, सकीना करबला में कितनी तड़पी होंगी कि जब मेरा ना किरदार मासूम ना मेरी शख्सियत मासूम, लेकिन मेरे बच्चे इस बात पे तड़प रहे कि मेरे बाबा को तो कुछ नहीं हो गया, लेकिन सकीना तो हर मंदिर देख रही है ना, सकीना तो सुबह से देख रही है कि बाबा एक जवान को लेके जाता है, एक कलाशा लेके आता है। अरे कितना गर्म मौसम है, कितना गर्मी का वक्त है, सुबह से प्यासा मेरा बाबा। अल्लामा नक्कन साहब अजीब जुमला कहते हैं, कहते हैं करबला के असर आशूर के बाद मर्द तो सारे शहीद हो गए ना, दरिया पे से पहरा हट गया, वही बच्चे जो पानी के लिए तड़प रहे थे ना, सकीना थी और दूसरे बच्चे थे, लेकिन असर आशूर पहरा हट गया, अब कोई रोकने वाला नहीं है, लेकिन कोई बच्चा दरिया की तरफ दौड़ के नहीं जाता, कोई पानी तलब नहीं करता। मैं कहूंगी सकीना, अरे हर आदमी से पानी मांगती थी, कभी अब्बास से पानी मांग रहे, कभी अली अकबर से पानी मांग रहे, अब तो पहरा हट गया है ना, अब जाके पानी पी लो। सकीना का जवाब यही आएगा, अब कौन पानी पिए जब पानी की तरह बाबा का खून बहते देखा। इतनी मजलूम है नहीं बच्ची सकीना। करबला के दो चार नाम ऐसे कि जिनके लिए किसी मसाइब की जरूरत नहीं होती। अगर मसाइब शुरू करना हो ना खाली, कह दो सज्जाद, मोमिनीन रोने लगते हैं, क्योंकि सारा मंजर आ जाता है कि अली का पोता हुसैन का बेटा, अरे पीठ पे कोड़े लग रहे, मंजर आ जाता है ना। जब कहा जाए जैनब, एक मरतबा मोमिन तड़प जाता है, अरे अली की वो बेटी। कि जब फातिमा जहरा की शहादत हो गई ना, तो एक मरतबा शहजादी जैनब ने कहा बाबा मुझे अपनी माँ की कब्र पे जाना है। मौला ने कहा बेटी जरा इंतजार करो, मगरिब हो जाए ना फिर लेके चलता हूँ। रात की तारीकी हो गई तो मेरा मौला इस अंदाज में लेके निकला, इस शान से लेके निकला कि आगे अली की जात जा रही है, पीछे जैनब है, दाएं तरफ हुसैन, बाएं तरफ हसन। और जब कब्र जहरा पे पहुंचे ना, तो चिराग को बुझा दिया। बेटों ने पूछा बाबा इस चिराग को क्यों बुझा दिया? कहा बेटा इसलिए कि किसी नामहरम की नजर तुम्हारी बहन पे ना पड़े। मैं कहूंगा मौला आज मदीना है, आपका वतन है, और आगे आप है, दाएं हसन है, बाएं हुसैन है, लेकिन करबला में आप असर आशूर के बाद आके देखे, अरे ये जैनब है, किस आलम में बाहर निकल रही है। कि जब असर आशूर खेमे चलाए गए ना, तो ये जैनब अली बन गई, एक खेमे से निकल के दूसरे खेमे, दूसरे खेमे से निकल के तीसरे खेमे, आखिरी खेमे में पहुंची है। एक मरतबा कहती सैयद सज्जाद ये बताओ इसी खेमे में जल के मर जाए या बाहर निकल जाए? कहा या बुबी अम्मा अलैकुन्ना फरार, आप फरार इख्तियार करें। लेकिन मुझे मसाहब तो शहजादी जैनब के नहीं पढ़ने ना, मुझे मसाहब तो बीबी सकीना के पढ़ने। कि इतनी मजलूम बच्ची, एक मोहम्मद को अपनी बेटी से बहुत मोहब्बत थी और एक हुसैन को अपनी बेटी से बहुत मोहब्बत। सकीना नाम ही इसीलिए रखा गया कि हुसैन को देख के सुकून मिलता है। इतनी मासूम बच्ची, इतनी छोटी बच्ची के हुसैन जिसको देख के खुश होते हैं। रसूल के जाने के बाद रसूल की बेटी के दरवाजे को जलाया, हुसैन के जाने के बाद हुसैन की बेटी के घर को आग लगाई। अगर फातिमा के तमाचे लगे तो सकीना के भी तमाचे लगे। अगर शहजादी फातिमा के तमाचे से गोशवारा खुला तो सकीना के गोशवारे छिनने से गोशवारे कान छिद गए। अगर दरबार में फातिमा जहरा आई तो सकीना भी तो दरबार में आई ना। लेकिन फर्क इतना था कि जब शहजादी आई तो इतना पर्दा किया हुआ है कि कदम उठाए से नहीं उठिलते, और जब सकीना आई तो इस आलम में कि गर्दन में रस्सी पड़ी हुई है। कितनी मुसीबत ज्यादा ये बीबी है, और इतनी मोहब्बत अपने चाचा से करती है। اتنی محبت اپنے چچا سے کرتی ہے کہ اگر سکینہ کے زبان سے کوئی لفظ نکل جائے تو عباس جب تک پورا نہ کر لے سکون نہیں ملتا. عاشور کا دن آ گیا, سارے بچوں نے یہ کہا کہ اگر سکینہ تم اپنے چچا سے پانی لانے کو کہو نا تمہارے چچا پانی لے کے آئیں گے. عباس بار بار حسین کے پاس جاتے, مولا اب تو اجازت دے دے مرنے کی, مولا اب تو اجازت دے دے, لیکن حسین عباس کو اجازت نہیں دیتے. عباس شجاع ترین انسان, عباس کا یہی امتحان کتنا بڑا ہے کہ جب عباس کے سامنے قاسم کا لاشا آیا ہوگا نا ایک مرتبہ, عباس سے برداشت نہیں ہوا گا, ہائے میرے اس بھائی کا بیٹا اس طرح سے آیا کہ جو جگر اگلتے اگلتے دنیا سے چلا گیا, ہائے میرے اس بھائی کا بیٹا اس عالم میں آیا کہ جس کے جنازے پہ تیر برسائے گئے. جب علی اکبر کا لاشا آیا ہوگا تب بھی عباس تڑپ گئے ہوں گے, ہائے شبیہ پیغمبر ذبح ہو گیا عباس زندہ ہے. ہر شہید کے آنے کے بعد عباس کہے گا مولا مجھے اجازت دے. ایک مرتبہ مولا نے کہا عباس تمہیں کیسے مرنے کی اجازت دے, تم ہمارے لشکر کے سالار ہو. ایک مرتبہ عباس نے دائیں دیکھا, ایک مرتبہ مائیں دیکھا, کہا مولا وہ لشکر کہاں رہا جس کا میں سالار ہوں. کہا عباس تمہیں مرنے کی اجازت نہیں دیتے. یہ ہے اطاعت, یہ ہے فرما برداری. کی جب امام نے کہہ دیا کہ عباس یہ ہاتھ تمہیں تلوار نہیں اٹھانی, عباس اپنی مرضی سے تلوار نہیں اٹھا رہے, ماننے والوں کو یہ پیغام دے رہے عباس کے دیکھو مجھ سے زیادہ کوئی بہادر نہیں ہے, مجھ سے زیادہ کوئی شجاع نہیں ہے, لیکن اگر میرا امام کہے کہ عباس تلوار نہیں اٹھانی تو تلوار نہیں اٹھانی. اب اگر ہمارا امام کہے کہ فلانی کام تم کو نہیں کرنا اسلام میں حرام ہے, ہمیں بھی عباس بن کے دکھانا ہے وہ کام نہیں کرنا. عباس خیمے سے سر جھکا کے باہر نکلے, عجیب منظر دیکھا, دیکھا سکینہ ایک مرتبہ اپنی سہیلیوں کے ساتھ کھڑی ہے. کہا اے چچا یہ سارے بچے یہ کہتے ہیں کہ اگر میں آپ سے پانی لانے کو کہوں نا تو آپ پانی لے کے آئیں گے. حسین نے کہا کہ اے بیٹی سکینہ پانی لانا تمہارے چچا کے لیے کوئی بڑی بات نہیں ہے, بس ایک کام میرا چھوٹا سا کر دو, پانی لانا میری ذمہ داری, عباس تم سے وعدہ کرتا. کہا چچا وہ کیا کام ہے؟ کہا اپنے بابا سے اجازت دلا دو. ارے عباس وعدہ کرتا ہے پانی لے کے آئے گا. سکینہ نے کہا چلے میں دلا دیتی ہوں اجازت. حسین نے ایک گود میں سکینہ کو اٹھایا, دوسری کاندھے میں مشک سکینہ کو اٹھایا, اور جب اس عالم میں ایک مرتبہ خیمے حسینی میں گئے, ایک مرتبہ حسین نے کہا عباس تمہیں اجازت دی جاؤ. ابھی تو کوئی دو جملے بھی نہیں کہے میرے عباس نے, مولا نے کیوں کہہ دیا؟ اس لیے کہ اب اتنی بڑی سفارش لے کے آئے کہ حسین بھی منع نہیں کر سکتا. اور آج بھی دیکھ لو دنیا میں جہاں پہ غازی کا عالم ہوتا ہے نا وہیں پہ مشک سکینہ ہوتی ہے. چچا بھتیجی کے محبت دیکھنی تو عالم دیکھ لینا, جہاں پہ عالم ہے وہیں پہ مشک سکینہ بھی ہے. یہ حسین کے دربار میں جو عباس گیا ہے نا, ایک کاندھے پہ سکینہ دوسرے کاندھے پہ مشک سکینہ, آج عباس کا عالم بھی یہی دکھا رہا ہے کہ دیکھو عباس کا عالم بھی ہے ساتھ میں مشک سکینہ بھی ہے. عباس نکلنا چاہتے, ایک مرتبہ سکینہ کو بلایا, کہا ہے بیٹی سکینہ آج چچا کی سفارش کرنے آئی ہے نا. ارے کل یہ چچا بڑا یاد آئے گا, جب تماچے لگیں گے چچا یاد آئے گا, جب دامن میں یہ آگ لگے گی چچا یاد آئے گا. اور وہ وقت آ گیا کہ جب دامن میں آگ لگی, ارے بچی کو چچا بڑا یاد آیا, جب گوشوارے چھینے چچا بڑا یاد آیا. کاروان چلا مدینے سے, کربلا سے ایک کاروان نکلا, 11 محرم ہے نا, ایک کاروان نکلا, ایک مرتبہ کوفے میں داخل ہوا. کاروان یہ ایسا کاروان نہیں ہے, یہ اسیروں کا کاروان ہے. اس میں محمد کی بیٹیوں کو نا قیدی بنا کے لے جایا جا رہا ہے. کہ جب یہ کاروان چلا ہے نا کربلا سے, تو سواریوں کی حالت بتاؤں کیا تھی, کہ اماریوں کے اوپر بے کجاوا اونٹوں کے اوپر بیویوں کو بیٹھایا گیا تھا. اس عالم میں یہ سواریاں یہ قیدی جا رہے ہیں اور کوفے میں داخل ہوئے, اور اس سواری کے اوپر عجیب سواری ہے کہ سکینہ کو لے کے زینب بیٹھی ہیں اپنے ساتھ, اس لیے کہ حسین مرتے مرتے کہہ گئے کہ میری بہن میری سکینہ کا خیال کر. اے بہن میری سکینہ کا خیال کرنا، اپنے ساتھ ساتھ رکھتی ہے وہ شہزادی. ایک جگہ پہنچے ہیں نا تو ننی سکینہ نے اپنی پھوپھی کو چہرے کو دیکھ کے کہا کہ اے پھوپھی اماں، اب تک پانی نصیب نہیں ہوا، دو گھونٹ پانی مل سکتا ہے؟ شہزادی نے کہا بیٹا یہاں کوئی پانی دینے والا نہیں ہے، یہاں پہ کوڑے مارنے والے مل جائیں گے، اذیت دینے والے، پانی دینے والا کوئی نہیں ملے گا. تو تماشائی جو کھڑے تھے نا اہل بیت کا تماشا دیکھنے کے لیے، کسی بی بی نے کہا، بچی پہ ترس آیا اس کو، گھر گئی پانی لے کے آئی اور لانے کے بعد کہا کہ سکینہ کے ہاتھ میں کوزہ تھمایا اور کہا کہ اے بی بی، اور زینب کو مخاطب کر کے کہا کہ اے بی بی جب تیری یہ بچی پانی پی لے نا تو اس سے کہنا میرے حق میں تین دعا کر دے. ایک مرتبہ زینب نے سکینہ کا ہاتھ تھام لیا، کہا سکینہ پانی نہ پینا جب تک اس کے حق میں تین دعا نہ کر لینا. ایک مرتبہ پانی لانے والے کو مخاطب کر کے کہا اے پانی لانے والی تیری دعا کیا ہے، پہلی دعا کیا ہے؟ پانی لانے والی نے کہا اے بی بی اپنی بچی سے کہنا کہ جب میرا شوہر سفر پہ گیا ہے اس سے کہے کہ میرا شوہر واپس آ جائے، جس طرح سے یہ یتیم ہوئی ہے میرے بچے اس طرح سے یتیم نہ ہو. مجھے نہیں پتا سکینہ نے کس طرح سے ہاتھ اٹھائے ہوں گے، کہو گے بارے لاغا جس طرح سکینہ یتیم ہوئی ہے ارے اس کے بچے یتیم نہ ہو. کہا پانی لانے والی تیری دوسری دعا کیا ہے؟ کہا میری دوسری دعا ہے اس بچے سے کہنا جس طرح یہ قیدی بنائی گئی ہے نا میرے بچے اس طرح قیدی نہ بنا، جس طرح یہ قیدی بنائی گئی ہے میرے بچے کا بھی اس طرح قیدی نہ بنایا جائے. سکینہ نے ننے ننے ہاتھ اٹھائے خدا کی بارگاہ میں دعا کی پروردگارا ارے ہماری طرح اس کے بچے قیدی نہ بنے، اس کے سواگ کو سلامت رکھنا. زینب نے پوچھا اے پانی لانے والی تیری تیسری دعا کیا ہے؟ کہا اے بی بی پانی لانے والی نے کہا اے بی بی اپنی بچی سے کہنا میرے حق میں یہ دعا کر دے ایک مرتبہ خدا مجھے مدینے کی زیارت کرا، ایک مرتبہ خدا مجھے مدینے کی زیارت کرا دے. ہائے زینب نے اس عالم میں مدینے کا نام سنا، ایک مرتبہ تڑپ گئی، پوچھا ہے پانی لانے والے مدینے میں تیرا کون رہتا ہے، مدینے میں کیوں جانا چاہتی ہے؟ کہا مدینے میں میرا آقا حسین رہتا ہے، میری شہزادی زینب رہتی ہے. اے بی بی مدینے میں میرا آقا حسین ہے، میری شہزادی زینب ہے، میں چاہتی ہوں مرنے سے پہلے ایک مرتبہ اپنے مولا کی زیارت کر لوں، اپنی شہزادی کا دیدار کر لوں. ایک مرتبہ زینب نے کہا اے پانی لانے والی اگر زینب تجھے سمجھ میں نظر آئے تو کیا تو پہچان لے گی؟ ارے پانی لانے والی کا تیور بگڑ گیا، ارے زبان کو سنبھال لے، ارے علی کی بیٹی اس بازار میں. ایک مرتبہ شہزادی نے چہرے کو اٹھایا، ارے نہیں پہچانی، ارے آج حسین کی بہن علی کی بیٹی اس دربار میں بے مکنا ہو جانا. وسيعلم الذين ظلموا أي منقلب ينقلبون الا ولعنة الله القوم الظالمين. بار الہ ہمارے آنسوؤں کو رومال زہرا میں جگہ عطا فرما، ہماری اس قلیل سی عبادت کو قبول فرما. بار الہ ہمیں جو مقروض ان کے قرض کو غیب سے عطا فرما، جو بے روزگار ان کو روزگار عطا فرما، جو برسر روزگار ان کی روزگار میں خیر و برکت عطا فرما، جو بے اولاد ان کو اولاد صالح عطا فرما، جو صاحب اولاد ہے ان کو نسل بعد نسل محبان اہل بیت میں سے قرار دے. چند مومنین کی دعا صحت کی دعا کی گئی وہ بعد میں کریں گے، اس سے پہلے آپ حضرات کو ایک زحمت دینی کہ ایک سورہ فاتحہ کے التماس ہے مرحومہ صابرہ بنت حسین، مرحوم نظر حسین زیدی ابن مبارک حسین، ان دونوں مرحوم ان کا آج انتقال ہوا ہے، ان کے لیے نماز وحشت کی بھی التماس کی گئی آپ سے. سورہ فاتحہ میں ان کو بھی یاد رکھنا ہے. حاضرین کے تمام مرحومین خصوصاً علماء کرام مراجع کرام اور جو بھی جہاں جہاں بھی شیعان علی ہونے کے ناطے شہید کیے گئے ان تمام کے لیے سورہ فاتحہ. بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین بسم اللہ الرحمن الرحیم قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منهم والاموات تابع اللهم بيننا وبينهم الخيرات انك مجيب الدعوات انك على كل شيء قدير برحمتك يا ارحم الراحمين دعائے صحت کے لیے کہا گیا ہے مردان علی صاحب ذوالفقار علی صاحب یہ بیمار ہیں ان کی صحت کے لیے دعا کرنی ہے ہم مل کے پانچ مرتبہ مجیب کا عمل کریں گے اس کے بعد ان مومنین کی جو مردان علی ذوالفقار علی اور حاضرین میں جو بھی بیمار ہے پریشان حال ہے ان کی پریشانیوں سے صحتیابی کے لیے اور ایک بچہ جو ہے لاپتہ ہے اس کے لیے بھی دعا کرنی ہے کہ خدا اس کو جلد سے جلد جو ہے وہ شہزادی کونین کے صدقے میں اپنے والدین سے ملائے ایک بچی بیمار ہے اس کے لیے دعا کرنی ہے اور بھی دو چار بچے بیمار ہیں ان تمام کے لیے دعا کرنی ہے امتحان کا زمانہ چل رہا ہے بچوں نے کچھ ان کے امتحان میں کامیابی کے لیے کہا ہے ان تمام کے لیے ہم سب مل کے پانچ مرتبہ مجیب کا عمل کرتے ہیں کہ خدا ان تمام مریضوں کو شفائے کاملہ عاجلہ عطا فرمائے اور یہ بچہ جو کھویا ہوا ہے اس کو بحق محسن شہید کے صدقے میں اپنے والدین سے ملائے اور جنہوں نے بچوں نے التماس سے دعا کہا ہے امتحان کے لیے ان کی بھی پریشانیوں کو دور کرے ان کو اچھے نمبر سے پاس کرے بسم اللہ الرحمن الرحیم اما یجیب المضطر اذا دعاه ویکشف السوء اما مضطر اذا دعاه ویکشف السوء اما یجیب المضطر اذا دعاه ویکشف السوء اما یجیب المضطر اذا دعاه ویکشف السوء اما یجیب المضطر اذا دعاه ویکشف السوء پروردگار بحق زہرا و ابیہا و بعلہا و بنیہا تمام جن کے نام لیے گئے ان کی صحت کے لیے دعا کی گئی ان کو بیمار کربلا کے صدقے میں شفائے کاملہ عاجلہ عطا فرما جو بچہ لاپتہ ہے اس کو بحق سیدہ کونین کے جلد سے جلد اپنے والدین سے ملا بار الہ جو بچے امتحان کے لیے آمادگی کر رہے ہیں ان کو اچھے نمبروں سے پاس فرما ہمیں اس وقت تک اس دنیا سے نہ اٹھا جب تک کہ تیری آخری حجت کا دیدار نہ کر لیں انتقام خون حسین خون زہرا کے لیے اپنی آخری حجت امام زمانہ کے ظہور میں تاجیل فرما ماتم حسین
سبحانک لا الہ الا انت یا حنان و یا منان و یا بدیع السماوات والارض یا ذو الجلال والاکرام سبحانک لا الہ الا انت یا حنان و یا منان و یا بدیع السماوات والارض یا ذو الجلال والاکرام شہزادی کونین نے جیسے آپ نے کہا کہ فرمایا کہ عصر کے وقت سورج ڈوبتے وقت پڑھو گے تو انشاءاللہ پروردگار تمہاری حاجت پوری کرے گا بر محمد والے محمد صلوات
اشرف فاطمیہ کی انشاءاللہ کل آخری مجلس ہوگی مجلس ٹھیک 9:30 بجے شروع ہو جائے گی ساغت آپ خطاب فرمائیں گے اور اشرف ثانی جو 95 دن کی روایت کے مناسبت سے جو ہوگا وہ انشاءاللہ 13 مئی بروز جمعرات سے شروع ہوگا اور 21 مئی بروز جمعہ تک جاری رہے گا یہ اشرف فاطمیہ جسے لکھنؤ سے تشریف لانے والے مولانا سید حمید الحسن صاحب خطاب فرمائیں گے 13 مئی سے لے کے 21 مئی تک یہ سلسلہ چلے گا جسے مولانا سید حمید الحسن صاحب خطاب فرمائیں گے یا حسین یا حسین